یونس کا سورۃ توبہ سے پہلے میں آن لائن والوں کو بھی سلام. اعوذ باللہ من الشیطان الرجیم. السلام علیکم ورحمۃ اللہ وبرکاتہ. پیچھے جی آن لکھیے روم میں. الحمدللہ. جی چند لوگ صرف یہ بتا دیں کہ سورۃ توبہ پڑھنے کے بعد اب سورۃ یونس کیسی لگ رہی ہے, پھر میں بھی بتاؤں گی کہ میں جب اس کو سورۃ توبہ کے بعد پہلی دفعہ میں نے پڑھا یا شعوری طور پہ پڑھا تو مجھے کیا فیل ہوا. جی ادھر سے بتائیے آپ عارفہ.
سورۃ توبہ کافی سٹرونگ اور جھنجھوڑنے والی تھی, اس کا مزاج تھوڑا دھیما اور آرام والا ہے.
جھنجھوڑنے کے بعد آرام فیل ہو رہا ہے. آن لائن بھی سب لکھیے پلیز. جی ادھر سے آپ انم. حضرت یونس کی سٹوری ہوگی. جی جی بس وہ اتنی لمبی بات میں بہت سر بھول گئے کہ آپ نے فیل کیا کیا. لیکن یہ آن لائن پہ بھی کچھ ساتھی لکھ رہے ہیں سودھنگ, یعنی سورج یونس کو پڑھتے ہوئے سودھنگ فیلنگ آ رہی ہیں. میں ایسے محسوس کرتی ہوں کہ سورج توبہ جو ہے نا وہ اس میں بہت ساری چیزیں ایسی تھی کہ جنہوں نے ہمارے دل دماغ سب کو جھنجھوڑ دیا نا, اور خام خواہ ایک انسان اپنے اوپر بہت ہی زیادہ سوچ میں رہتا ہے. سورۃ یونس جو ہے نا وہ ایمان بھی رسالہ ہے, اس میں چونکہ زیادہ آج بھی آپ سنیں گے بہت ہی خوبصورت آیتیں, تو مجھے ایسے محسوس ہوتا ہے کہ سورۃ یونس جو ہے نا وہ ایسی ہے کہ جیسے ایک ہیوی میل کھانے کے بعد ایک ریفریشمنٹ یا ایک سویٹ ڈش کہہ لیں. سویٹ تو اتنی نہیں ہے, آج کی آیتیں ہی پڑھیں گے تو دل اداس ہو جائے گا. تو بہرحال یہ ہے کہ یہ بھی قرآن کا مزاج ہے کہ جب ایک اسٹرانگ صورت آتی ہے نا تو اس کے بعد ایک لائٹ آ جاتی ہے, ایک مکی ہے پھر مدنی ہے. اور آپ نوٹ کریں گے کہ مدنی صورتوں کے بعد جب مکی صورتیں آتی ہیں نا تو پھر اس میں ہمیں بہت زیادہ بس مجھے ایسے لگتا ہے کہ دل پہ زور دینا پڑتا ہے. اگر سورۃ یونس کو اگر سورۃ توبہ کو اپنے ذہن پہ لیا ہے نا بہت کچھ سچ یاد رکھنے کو کہاں ہوئے کب گئے, تو سورۃ یونس جو ہے یہ ان شاء اللہ تعالیٰ دل سے سننے والی صورت ہے. کوئی پچھلے سبق میں سے سوال ہے؟ آگے چلیں ان شاء اللہ تعالیٰ. شروع کرتے ہیں اللہ تعالیٰ سے مدد مانگ کے. نحمدہ ونصلی علی رسولہ الکریم, اما بعد فاعوذ باللہ من الشیطان الرجیم. رب اشرح لی صدری ویسر لی امری واحلل عقدۃ من لسانی یفقہوا قولی. جی آپ لوگ بھی کھول لیں اپنی ساری چیزیں, میں بھی کھول رہی ہوں کیونکہ تھوڑی سی آوازیں تھیں, اس کو میں دوبارہ بولوں گی تاکہ ہم اس کو ریکارڈ کر سکیں. تھوڑا سا کلاس میں کچھ چیزیں خالی ہیں, جو پیچھے سے لوگ آگے آ جائیں انشاءاللہ آپ کو بھی اچھا لگے گا, مجھے بھی اچھا لگتا ہے جب آگے کوئی جگہ خالی نہ ہو. ٹھیک ہے, پیچھے جتنی مرضی خالی رہے اس کی فکر نہیں ہوتی. تو ایک بندہ ادھر آ سکتا ہے, ایک ادھر آ سکتا ہے, ایک وہاں آ جائے, اپنی خوشی سے آ جائیے. اللہ تعالیٰ آپ کو آگے کرے. سورۃ مجادلہ میں آتا یرفع اللہ الذین, یعنی اللہ تمہارے درجے بلند کرے گا. تو میں بھی کہوں گی جو آگے آتے ہیں اللہ ان کو اور بھی آگے کرے گا ان شاء اللہ تعالیٰ. اور فرق پڑ جاتا ہے, آپ خود دیکھیں گے ابزارپشن میں بہت زیادہ فرق پڑتا ہے اس بات سے. چلیے نحمدہ ونصلی علی رسولہ الکریم, اما بعد فاعوذ باللہ من الشیطان الرجیم. رب اشرح لی صدری ویسر لی امری واحلل عقدۃ من لسانی یفقہوا قولی. رب یسر ولا تعسر وتمم بالخیر. سبق نمبر 113, آیت نمبر 21 سے 30, سورۃ یونس. لیسن نمبر 113, آیت نمبر 21 to 30, سورۃ یونس. آج کے سبق کا جو مین تھیم ہے, زندگی ایک ڈھلتا سایہ. بہت ہی خوبصورت تمثیل ہے ہمارے آج کے سبق میں کہ جس نے دنیا میں جو تھوڑی بہت بھی انسان کی کشش ہوتی ہے اس کو بھی پیچھے کر دیا. بہت ہی پیاری مثال میں بارش کے پانی کو وحی الہی سے اس میں جوڑا گیا, اور دنیا کے مال کو بارش کے پانی سے ہم تشبیہ اس سبق کی روشنی میں ایک خوبصورت تقابل کریں گے. دوسری چیز جو اس سبق کے اندر ہمیں دکھے گی وہ کیا ہے کہ دنیا کی نعمتیں صرف چکھنے کے لیے, آخرت کی نعمتیں ہمیشہ کے لیے. پھر اگلی چیز جو آج کے سبق میں آئے گی کہ سرکشی نہیں چھوڑتے तो ना छोड़ो उसका वक्त तुम्हारे।
जी आपकी ये माइक मेरे ख्याल से ड्रॉप हो गया है, तो आई डू नॉट नो। जी ठीक है ठीक है, अल्हम्दुलिल्लाह। तो इंशाल्लाह मीन वाइल हम एक अच्छी सी लबैक अपने लिए एक तकबीर सुनते हैं, ठीक है, फिर उसके बाद हम वापस अपनी तफसीर को कंटिन्यू करेंगे। ये जुमले बोले तो बाद में एक सिस्टर आई, अब मेरे से उन्होंने मजीद भी वजाहत चाही। मैंने उन्हें कहा कि आपको पता है कि ये दुनिया में जो आपके रिश्ते हैं ये असली रिश्ते नहीं है, ये आपके जो बच्चे हैं ये आपके अपने बच्चे नहीं है, असली बच्चे नहीं है, और सेम थिंग बाकी चीजें। तो मैंने कहने लगी कि ये आपने कैसे कहा ना, तो मैंने उनको बताया कि इसलिए कि असल औलादे वहां मिलेंगी, यही नकली औलादे वहां असली बन जाएंगी इंशाल्लाह, अगर हम और वो ये अल्लाह की रजा के साथ दुनिया में जिए और मर गए। और सेम थिंग माँ बाप भाई बहनों में भी है, इसी तरह शौहर बीवी अल्लाह।
इसीलिए आप बाद में भी स्वयं शादियां देखते हैं, बीवी का मिजाज कुछ ऐसे शौहर का कुछ समझ नहीं आती। मेरा देखिए कि असल शौहर बीवी है और असल रिश्ते यही बात आप कहेंगे कि तुम तो दुनिया में तुम्हें सिर्फ सिखा दे, लेकिन तुम जब
یاد رکھو کہ تم اللہ کے ساتھ مقابلے کرتے ہو. جب وہ کار مانگے ان سے اللہ ان کے پاس آئے, دیکھو یہ تو دل کی گہرائیوں سے پتا تھا کہ یہ سچے نبی ہیں. ہم ان کا ساتھ دے نہ دیں یہ پیغام پھیل جائے گا, یہ ان کو بھی یقین ہو. تبھی تو یاد کریں ہجرت کے موقع پہ انہوں نے جو بات سوچی تھی کہ ہم ان کو نکال دیں یہاں سے باہر. قرآن پاک کے حکم میں پڑھ چکے ہیں. تو نزدی شیخ نے کیا کہا تھا, کہنے کا اللہ کے بندو تمہارے پاس سے شکر کرو, چلو ڈھکا چھپا پیغام باہر جا رہا ہے, تم اس کو نکالو تو تمہیں نہیں پتا میں کتنا اثر ہے. یہ جہاں جائے گا اپنے لیے لوگوں کو جمع کر لے گا. اور یہ حقیقت ہے, نہ ماننے والوں کو بھی قرآن کی سچائی کا پتا ہوتا ہے. اللہ تعالیٰ کہتے ہیں کہ ایسے لوگ پھر کیا کرتے ہیں, رسول صلی اللہ علیہ وسلم کے پاس آئے. رسول صلی اللہ علیہ وسلم کو رشتہ داریوں کے واسطے دیے, قرابت داریوں کے تعلق بتائے کہ آپ ہمارے لیے دعا کیجیے کہ اللہ تعالیٰ اس قہر کو دور کر دے. بالکل وہی انداز جیسے قوم موسیٰ پہ عذاب آتے تھے, جس صورت العراق میں ہم پڑھ چکے ہیں, سات مختلف عذاب آئے تھے. اور جب کوئی عذاب آتا تو آ کے کیا کہتے ہیں, یا موسیٰ ولنا ربک, اے موسیٰ اپنے رب سے کہے کہ ہمارے لیے اس عذاب کو روک دے. اور جب موسیٰ کی دعا سے وہ عذاب ٹل جاتا تو اس وقت وہ دوبارہ وہی کام کرنے لگ جاتے. تو کیا پتا چلا کہ نعمتوں میں انسان کو اپنا رویہ نوٹ کرنا چاہیے. دیکھیے انسان کی فطرت میں ایک چیز ہے, بس اس کو فطرت سے نکالنا ہی جہاد ہے, اسی پر نفس جہاد بن نفس کہہ لیجیے. اور وہ کیا ہے کہ جب اس پہ اچھے دن آتے ہیں تو اس کو لگتا ہے کہ یہ ہمیشہ رہیں گے. دوسری اس کی فیلنگ اچھے دنوں میں کیا آتی ہے, آئی ڈیزرو دس, یہ میرا حق ہے. تیسری چیز اس کو اچھے دنوں میں جو بھول لاحق ہو جاتی ہے وہ کیا ہوتی ہے, کہ چونکہ اللہ مجھ سے خوش ہے تبھی تو اس نے مجھے یہ نعمت دی. اس طرح کے کچھ اور رویے جب اس کے اندر آتے ہیں نا, تو اس کے نتیجے میں وہ بندہ پھر چوڑا ہونے لگتا ہے, اپنی زبان میں اگر ہم کہیں, پھر وہ مستیاں کرنے لگتا ہے. وہ کہتا ہے دیکھو اللہ نے مجھے دنیا میں دیا ہے, آگے بھی دے گا, دیکھو وہ مجھ سے خوش ہے نا. اس لیے یہ ایک فطری سی بات ہے, آپ نیکی کا کام شروع کریں اور آپ کو کوئی اچھے خواب آنے شروع ہو جائیں, آپ کے میاں کی پروموشن لگ جائے, آپ کی بچی کا رشتہ ہو جائے, سو آن, تو ہم کہتے ہیں دیکھو نیکی کی ہے نا تو یہ ہوگا. اور خدا نہ خاص کر نیکی کریں اور رہی ہوئی چیز بھی چلی جائے, کچھ حادثہ ہی ہو جائے, تو کہتے ہیں بس اللہ دیکھا, ہم تو پہلے ہی نہیں کرنا چاہتے تھے یہ نیکی, جب سے نمازیں پڑھنی شروع کی ہیں کاروبار ہی ٹھپ ہو گیا, اور جاؤ مسجدوں میں نمازیں پڑھ دیں. تو یاد رکھیے, یہ بڑا بڑا کر کے لکھ لیں, دنیا میں کسی نعمت کا ملنا, اس کا ہماری نیکی اور ہماری بدی سے کوئی تعلق نہیں ہے. اس لیے کہ دنیا میں جو کچھ مل رہا ہے نا, یہ ٹرائل کے لیے مل رہا ہے. پچھلے سبق میں آپ کو سنایا تھا نا کہ یہ دنیا تالوت کی نہر ہے. یہاں جو کچھ ملا ہے وہ صرف اس طرح سے کہ تم اس کا استعمال کیا کرتے ہو. آخرت میں جو کچھ ملنا ہے وہ ملے گا اس سوچ کے ساتھ انعام پہ. تو انعام اور جزا میں کسی چیز کا ملنا اور آزمائش میں ملنا, اس کا بہت بڑا فرق ہے. اصل چیز جو نوٹ کرنے کی ہے وہ کیا ہے, کہ نعمتیں پا کر میرا رویہ کیا ہو جاتا ہے, کیا میں ان نعمتوں کو پا کر اللہ سبحانہ تعالی کو یاد رکھتی ہوں. کیونکہ یہاں آپ دیکھیں صاف ہے نا کہ ہماری آیتوں کے ساتھ مکر کرنے لگتا ہے. کیا لفظ جو ہے نا کہ جب ہم اس کو رحمت کے بعد درر دیتے ہیں, تو درر یہاں رحمت کے متضاد کے طور پہ آیا ہے. کیسے, صحت کے بعد بیماری, بارش کے بعد قحط, دولت کے بعد غربت, اشارہ اسی قحط کی طرف ہے. مستتم جو اس کو لگا تھا, میم سین سین, مس چھونا کسی چیز کا, تو کیا کرتا ہے, مکر کرتا ہے. مکر کہتے ہیں کسی کو ہیلے بہانے سے کسی کام سے روک دینا. یہاں مکر سے مراد مشرکین مکہ کا مکر کیا تھا, نمبر ایک شرک جو انہوں نے کیا کعبے میں بیٹھنے کے باوجود, دوسری بات نبی کی تکذیب کی. اس وقت ان کا حال کیا ہوتا ہے کہ وہ اس طرح کے مکر کرنے لگتے ہیں, اور اللہ سبحانہ تعالیٰ کہتے ہیں کہ قل اللہ اسرع مکرا, اللہ تو سب سے زیادہ تیز ہے تدبیر میں. یہ جو لفظ ہے نا اسرع, اسرع کا لفظ جو ہے یہ سین را عین, انگلش میں اس کا بڑا خوبصورت ترجمہ ہوتا ہے سوئفٹ, بہت جلدی کرنے والا, اسرع سپرلیٹیو ڈگری ہے, سورت کا لفظ بھی اردو میں بولتے ہیں, یعنی اللہ کی تدبیر تو سب سے زیادہ ہے. یہاں لفظ اللہ کے لیے مکر آیا ہے تو اس سے کیا مراد ہے, پہلی بات ہے مکر اردو اور پنجابی والا مکر نہیں ہے. اللہ سبحانہ تعالیٰ کے لیے مکر یہاں کیوں آیا, اس کو کہتے ہیں باب مشاکلہ, انگلش میں آپ اس کو کہتے ہیں ٹیٹ فار ٹیٹ.
उर्दू में आप इसको कहते हैं जैसी करनी वैसी बननी, उनके मकर की बात आई ना तो अल्लाह ने कहा मैं भी मकर करता हूँ, हालांकि अल्लाह मकर से आजाद है। बिल्कुल ऐसे ही जैसे वो कहा कि युहादिउनल्लाहा वहुवा खादिउहुम, ये अल्लाह को धोखा देते हैं अल्लाह उनको देता है, ठीक है। लेकिन यहाँ मकर से मुराद अल्लाह की वो आहिस्ता आहिस्ता की पकड़ है जिसमें अल्लाह लोगों को डाल देता है जब वो नेमतों को पाने के बाद अपने रवैयों को बदल देते हैं। हजरत अली रजी अल्लाह तआला अन्हु फरमाते हैं अल्लाह जिसकी दुनिया फराख कर दे और वो ये ना समझे कि ये अल्लाह की तरफ से ढील है तो वो फरेब खुर्दा। कितने लोग हैं कि जिनको गुर्बत के बाद दौलत मिले तो वो कहते हैं कि ये ढील है, इम्हाल है, मोहलत है। हम क्या कहते हैं माशाल्लाह फिर दिन ठीक हो गए जी, हालात फिर ठीक हो गए। फिर आहिस्ता आहिस्ता वो जो गुर्बत की वजह से परछाइयां पड़ी हुई थी और इंसान सोशल लाइफ से किस्म का कट चुका होता है वो फिर सर पांव उठाता है, फिर वही इसराफ वही दिखावे वही बातें, फिर दूसरे भी उनको खूब बुलाने लगते हैं अपनी दावतों पार्टियों में, तो नतीजा क्या होता है कि वो दोबारा वही काम करने लग जाता है जो अल्लाह समझाना चाहता था। हकीकत ये कि ये दुनिया मुतजादात का नमूना है, आज खुशी तो कल गम, खुशी भी आजमाइश तो गम भी आजमाइश है। हर वक्त हम आजमाइश के पर्चे पे होते हैं, कभी खुशी का पर्चा होता कभी गम का पर्चा होता, दोनों में नंबरों की बात नहीं है, असल में रवैयों की बात है। ये जो आप और मैं अक्सर हदीस सुनते हैं ना कि मोमिन का मामला बड़ा अजीब है, आज बुलमरुल मोमिन, कि जब उसको तकलीफ पहुंचती है सब्र करता है सब्र के बदले जन्नत, खुशी मिलती है शुक्र करता है तो जन्नत। असल में ये देखा जाए तो सब्र और शुक्र दो रवैये हैं अल्लाह ताला के इशारों को समझने के, इसीलिए अल्लाह ताला कहते हैं कि तुम फिक्र करो। हम जरा अपने आप को भी तो पूछे हमारा क्या रवैया होता है, आज हम कैसे आयतों के साथ मकर करते हैं, आयतों के साथ मकर। बिलीव मी हम अच्छे भले गलत काम कर रहे होते हैं और दलील कुरान की लेते हैं, आयत ही कुरान में लिखा है, अल्लाह कहता है खुश हो, अल्लाह कहता है अपनी नेमतों का इजहार करो, अल्लाह कहता है कि खाना खिलाओ। मैंने अपने कानों से सुना कि भैया ताले घर से लोग खाने के लिए बुला रहे हैं तो किसी ने कहा होगा उनको कि हम नहीं खाएंगे, तो उन्होंने कहा नहीं खाना खाना बड़े स्वाब का काम है, खाना खाए। यानी उस वक्त कोई नहीं ये पूछता कि इससे पहले इसके बाद भी कोई अल्लाह के नबी की हदीस कोई बात है कि नहीं, लेकिन हर बात को हम कुरान से साबित करते हैं। बेपर्दगी बेहयाई मिक्सिंग को लोग कहते हैं जी सोशलाइजिंग है, इस्लाम चाहता है मिलो जुलो, इस्लाम कहता है जी खिदमत करो, इस्लाम अच्छे अखलाक की बात करता है। तो जब हम अल्लाह के दीन की यानी कुरान की आयतों के मानी अपनी ख्वाहिशात के मुताबिक करते हैं ना तो ये है मकरुन फी आयातिना। आज तो सबसे बड़ा गम ही है कि आज की इंसानियत ये नहीं सिर्फ कर रही कि अल्लाह के हुक्मों की नाफरमानी करती है, आज वो अल्लाह की आयतों को आयतें मानती ही नहीं है। पहले दौर में लोग गलत काम करते थे, मिसाल ले लीजिए सूद की, तो सूद का नाम लेते हुए रोते भी थे, गम भी करते थे और अल्लाह की पकड़ से माफियां भी मांगते थे। आज लोग कहते हैं आज के दौर में सूद है ही नहीं, इस दौर में है ही नहीं है। तो अल्लाह की आयतों के साथ इस तरह का रवैया अल्लाह को गुस्सा दिलाता है। आपकी मेरी किसी दी हुई निशानी का कोई मजाक उड़ाए चलिए अपने ऊपर लेते हैं, आयत क्या होती है निशानियां, तो लोग दे देते ना अपनी निशानी, ये मेरी माँ की निशानी है, कभी अंगूठी दे दी, किसी को कोई चादर देता कहता अच्छा इसको मेरी निशानी रखो। तो पहले तो आप यहाँ निशानी कहने की वजह समझिए आयतों को, और वो क्या है कि हर आयत हमें अल्लाह का बता देती है। देखिए आप और मैं इधर पहुंचे, रॉयल पार्क पहुंचे, एबे मैनर रोड पे आए, हम अगर फर्स्ट टाइम आ रहे होते तो हम किस चीज को फॉलो करके इधर आ रहे थे, साइन बोर्ड। तो साइंस क्या है आयाती ना, जिस तरह किसी रोड पे लगे हुए साइन बोर्ड हमें उस घर का रास्ता बताते हैं, कुरान की ये 6666 आयतें हमें अल्लाह का बता देती है। 6666 चार दफा लिख ले, इतनी आयतें हैं कुरान में, कितनी हैरत की बात है उस उम्मत के हाल पे कि जो इहदिन सिरात अल मुस्तकीम कहती है चलती है, और उस रास्ते पे 6666 साइन बोर्ड भी लगे हुए हैं, टेक हेयर टर्न हेयर स्टॉप हेयर यू टर्न प्लीज हेयर प्लीज हेयर।
ये डूज एंड डोंट्स एंड सब कुछ यही है ना, डायरेक्शन है ना रोड टू जन्ना की, उसके बावजूद उम्मत भटक गई। आपकी ये नॉर्थ सर्कुलर रोड बाहर लगी हुई है, साइन बोर्ड है ना, वो तो लगे हुए हैं। अब आपकी मर्जी है, आप इधर जाते हैं, ईस्ट लंदन जाएं, साउथ लंदन जाएं, रास्ते आप खुद गलत चूज करें तो बाद में आप कहेंगे इनका कसूर है, उनका क्या कसूर है। और आपके चूंकि मैं भटक जाती हूँ ना, तो आप इसका इस तरह करें कि साइन का रूप पलट दें दूसरी तरह, फायदा होगा नहीं फायदा होगा। इसी तरह याद रखिए, पिछले सबक में भी हमने पढ़ा कि लोग खुद नहीं बदलते, कुरान को बदलते हैं। एक शख्स उसको देर से आने की आदत है, वो हमेशा 9:10 पे आ रहा है। वो कहता है रोज आता हूँ, ये घड़ी मेरा मुंह चिड़चिड़ाती है, तुम ऐसा करो घड़ी को 9:10 की बजाय 9 पे कर दो। आप कर देते हैं, चलो खुश हो जाए, इसको गिल्ट से बचा दो। 2-4 दिन पर कोई और आ जाएगा और वो कहेगा कि जी मैं तो 9:15 आता हूँ, तो आप घड़ी आपकी इस तरह इसको 9 पे कर दें, आप उसके लिए भी पीछे कर दें। तो जो बेचारे सही 9 बजे आते हैं उनको कौन सी घड़ी दिखाएगी? स्टैंडर्ड बदल दिया आपने, घड़ी बदल गई तो स्टैंडर्ड बदल गया। इसी तरह जो लोग कुरान को बदल देते हैं ना, हिदायत का सोर्स बदल देते हैं, प्ल्यूट कर देते हैं, फिर वो उस तरफ जाने वालों का रास्ता रोक लेते हैं कि हम किस कुरान को माने। तो वही बात जो पिछले सबक में थी और जिस दौर में आयतें हो रही थी, घर घर ये कहानी थी, इस शख्स ने आके हमारा आराम खराब कर दिया। बाप दादा के साथ रहते थे, जीते थे, मरते थे, खुशियां मनाते थे, इस एक शख्स ने आके हमारे रंग में भंग डाल दिया। तो अल्लाह कहता है कि इनको नबी की कोई दुश्मनी नहीं थी, बल्कि इनको अल्लाह की आयतों के साथ कुछ चिढ़ थी, तो फिर इनकी मर्जी की वजह से हम इसको तो नहीं बदल सकते, इसको तो फिर चलने दो। तो अल्लाह ताला से दुआ करते हैं कि खुशी हो के हम हर हाल में अल्लाह ताला की मर्जी पे चले, और अल्लाह की खुद गलती करते ना, मैं गलत, मेरा एक अमल नहीं है किसी आयत पे, मेरे अंदर जरूरत होनी चाहिए कि देखिए हुक्म ये है, मैं अभी तक अपने आप को इस पे तैयार नहीं कर पाई। और आपका भी फर्ज है कि आंखें बंद करके ना देखे मुझे या किसी अपने और उस्तादों को। बस अब हम अपने से बड़ों को एक मेयार बना लेते हैं, बस चूंकि वो ऐसे हैं तो हम भी ऐसे ही रहेंगे। तो दीन हुज्जत है, शख्सियात हुज्जत नहीं है हमारे लिए। हर दिन अपने आप को एक से आगे, दूसरे से दूसरे, तीसरे से तीसरे आना चाहिए। अब आगे उनके एक शिर्क की तरफ इशारा, और वो क्या था? कहते थे कि ये सितारों का असर होता है हमारी जिंदगी में, पिछले सबक में भी पढ़ा, तो उसी के असर को भी यहाँ सितारे कह दिए। जब कभी तकलीफ उनकी दूर होती थी ना, तो कहते थे फला सितारे के असर से ये दूर हो गई है। अल्लाह ताला कहते हैं ये सितारे हों या बारिश हो, हवा, ये सब अल्लाह ताला के हाथों में। कैसे? I-22 को देखेंगे। हुवल्लज़ी युसय्यिरुकुम फिल बर्रि वल बहर, वही तो है जो तुम्हें सैर कराता है खुशकी और समंदर में। बर क्या हुआ? समंदर। बार और कहाँ पढ़ा था ये लोग सबने? जी जंगल को कहते हैं, मैंने दरिया कहे, जंगल को कहते हैं बर। लई सल बिर आयते बिर में आपको ये बताया था कि बिर का लफ्ज होता है ना बार और रॉ, जंगल को भी कहते हैं। छोटी बड़ी चीजों को कहते हैं, खुशकी या जंगल जिसमें छोटे पौधे भी होते हैं, घास भी होती है, बड़े बड़े दरख्त भी होते हैं, झाड़ियां भी होती हैं, लेकिन यहाँ इससे मुराद खुशकी है। वल बहरी और समंदर, यानी वही तो है जो तुम्हें सैरें कराता है खुशकी में भी और समंदरों में। ना तुम इस जमीन पे अपनी मर्जी से चलते हो और ना समंदर के सीनों को चीरते हो, दोनों में अल्लाह की जरूरत है। अल्लाह ने किस तरह कवानीन तबई के तहत मुख्तलिफ चीजों को हमारे लिए मुसख़्खर कर दिया। फिर होता कि हत्ता इज़ा कुंतुम फिल फुल्की, यहाँ तक कि जब तुम कश्तियों में होते हो, इमेजिन करें। वह जरई नबिहिम बिरी हिंद तैयबह, और वो चल रही होती हैं इन्हें यानी इन सवारों को लेकर खुशगवार यानी मवाफिक हवा के साथ। वह फरिहू बिहा, और वो बहुत खुश होते हैं। इमेजिन करिए कोई पिकनिक पे गया हुआ है, बोटिंग हो रही है, सब मौज कर रहे हैं, मस्ती कर रहे हैं, बड़े मजे से एंजॉय कर रहे हैं, हवाएं चल रही हैं और लोग इंजॉय कर रहे हैं, कुछ खा रहा है, कोई पी रहा है, कोई खुश कपी है। हत्ता के ब्रेतम क्या होता है? चात हरी हुन आसिफुन, के अचानक तेज हवा का झक्कड़ चल पड़ता है। वजा हुमुल मौज मिन कुल्ली मकान, और हर तरफ से मौजें इनकी तरफ भड़ने लगती हैं। वजन्नु अन्नहुम अहीत बिहिम,
और वो गुमान करने लगते हैं कि वो इन लहरों में घेर लिए गए, सराउंडेड, हर तरफ से पहाड़ों जैसी लहरें उनकी तरफ बढ़ रही हैं। उनको यकीन है कि अब हम इसमें से नहीं निकल सकते, अब हमारा आखिरी वक्त आ गया। इस वक्त इनकी फितरत पे पड़े हुए पर्दे झटने लगते हैं। दाउल्लाह मुखलिसीन लहुद्दीन, उस वक्त वो पुकारते हैं अल्लाह को इसके लिए अपनी इताअत को खालिस करते हुए, कहते कि आप इससे पहले अगर इन्वर्टेड कॉमा लगा लें, लाइन अंजैतना मिन हाजिही, ए अल्लाह अगर तू हमें इस मुसीबत से निजात दे दे या दे दी, लनकूनन्ना मिनश्शाकिरीन, हम तो बहुत शुक्र करने वालों में से हो जाएंगे। ऐसे वक्त में सब देवियां और सारे देवता गए, कोई याद भी नहीं आता। अबू जहल का बेटा था इकरमा, नाम सुना होगा आपने। फतेह मक्का के वक्त जब नबी सल्लम ने सबको लोकली यानी बिल्कुल पब्लिकली माफी दे दी थी, ला तसरीब अलैकुम अल्यौम कह के, लेकिन कुछ लोग थे जिनको आज की जुबान में आप कह सकते हैं इश्तेहारी मुजरे, जिनके बारे में आपने हुक्म दिया कि जिंदा या मुर्दा इनको पकड़ो, जहां इनको देखो इनको मार दो। उनमें से एक शख्स इकरमा भी थे, अबू जहल के बेटे थे। इस्लाम को बहुत तकलीफ है, दीनों ने नबी के खिलाफ बहुत कुछ हुआ, तो अल्लाह ताला ने नबी सल्लम ने इनका नाम भी उसमें रख दिया। अब हुआ क्या कि इन तक बात पहुंची कि मुझे तो पकड़ के मार देंगे, तो ये वहां से भागे, फरार हुए कि यहां तो इस मुल्क में तो मेरे ऊपर कहीं भी हाथ पड़ेगा मैं इस मुल्क से निकलता हूं। मक्का से निकले, जद्दा के रास्ते हबशा जाने के लिए कश्ती पे सवार हो गए। बीच बीच में जब कश्ती आई, अचानक वहां तूफान आ गया। उस कश्ती में बाकी सारे लोग भी मुश्रिक थे, ये भी थे, लेकिन अरबों की एक आदत थी कि खुश्की में जब रहते, जैसे आजकल आमतौर पर हमारी जिंदगी डे टू डे लाइफ में, तो वो अपनी देवी देवताओं को पुकारते थे, लात मनात उज़ा से, बेटे बेटियां सेहत आफियत मांगते। लेकिन जब किसी समंदर की मुश्किल में फंस चुके होते तो उस वक्त उनका गुमान क्या था कि हमारी देवियां और देवता समंदर में नहीं आ सकते, तो वहां वो अल्लाह को पुकारते थे। यही हुआ कि उन लोगों ने अपनी आदत के मुताबिक वहां अल्लाह को पुकारा, मुखलिसीन लहुद्दीन, ए अल्लाह या अल्लाह ये कर दे। जब उन्होंने ये पुकारा तो ये पुकार को पहली दफा थोड़ी सुनी थी इकरमा ने, लेकिन देखिए उनके ऊपर इल्जाम था ना कि इनको मारना है, तो दुख था। और जब भी आप किसी मुश्किल में पड़ते हैं ना, ये डाल दिए जाते हैं, सब सेहतमंद है आप बीमार हैं, ये भी आपके शौहर को बेदार करने को बहुत है, सब भाई बहन खूब खाते पीते हैं, आपके पास खाना पीना कम है, आपके स्ट्रेस कम है, ऐसे जो मुश्किल वक्त होते हैं ना कि सबको खुशियां नेमते मिल रही हैं और आप भुसक रहे हैं रो रहे हैं, इस वक्त शऊर पे पड़े हुए पर्दे खुल जाते हैं। चूंकि इकरमा जो थे इस वक्त एक मुश्किल से गुजर रहे थे ना, जब इन्होंने लोगों को ये कहते सुना कि अल्लाह हमारी मदद कर, या हमारे लात मनात उज़्ज़ा बुज़्ज़ी, हमारे बुत नहीं आ सकते, कहने लगे यही तो वो पैगाम है जो अल्लाह का बंदा दे रहा है इतने सालों से हमें, अगर ये देवी देवतियां इस पानी में नहीं आ सकती तो मान लो कि वो खुश्की पे भी नहीं आ सकती। उस वक्त इन्होंने चुपके चुपके अपने रब से बात की, क्या अल्लाह अगर इससे तूने आज निकाल दिया तो मैं आगे नहीं जाऊंगा पीछे जाऊंगा। अल्लाह को हुक्म देखिए कि मुशरिकों की भी अल्लाह दुआ सुन लेता है। ये मुशरिक उस वक्त में चूंकि अल्लाह को खालिस करके अपने आप को पुकारते थे ना, अल्लाह इनके तूफानों को रोक देता था। तूफान रुका, इकरमा वापिस गए, अपनी बीवी के जरिए ये नबी सल्लम तक पहुंचे। बड़ा खूबसूरत वाक्य है इनके इस्लाम का, अब हयात साहबा की बुक जो है उसमें से सुनना चाहें या पढ़ना चाहें तो पढ़ लें। और उस वक्त फिर जाकर ये अल्लाह के नबी सल्लम की खिदमत में हाजिर हुए, इस्लाम कबूल किया, सहाबियत के शर्फ से फैजयाब हुए, और बाद में आने वाले दौर में ये इस्लाम के जबरदस्त मुजाहिद साबित हुए। अबू बकर सिद्दीक के दौरे खिलाफत में जब ज़कात देने से लोगों ने इनकार कर दिया, कुछ लोग मुर्तद हो गए, तो उनके खिलाफ जिहाद में इकरमा के कारनामे काबिले ज़िक्र है। यहाँ उसका तज़किरा कि इंसान के अंदर अल्लाह की मार्फत है। बात सब आप देखिए कि बातिल ख्यालात और नजरियात होते हैं ना, वो
आ जाते हैं ऊपर। लेकिन जैसे वो पहले दर में आपने देखा कि कलई करते थे बर्तनों में, कली होती थी शुरू में, वो भी कुछ चमक जाता है पीतल का या सिल्वर का, लेकिन जब थोड़ा सा इस्तेमाल किया जाए या ठोकर लगी जाए तो ऊपर से कलई उतरती है ना। उर्दू में भी एक मुहावरा फुला की कलई खुल गई। बिल्कुल याद रखिए कि इंसान के ऊपर ये माहौल का एक वक्ती असर होता है, इसकी कलई खुल जाती है मुश्किल में। आज घर में एक सिस्टर थी, हेल्प के लिए आई हुई, नाम आपको पता है, यहाँ भी मैंने उनको कई दफा देखा है। तो मैं रोटी बना रही थी तो कहने लगी, दीदी क्या बनाती है ना, क्या बना रही है। तो मैंने उनको बताया, कहती अच्छा मैंने तो नहीं कभी खाई। मैं कहा खाओगी, कहती हाँ मैं खाऊंगी ना। मैंने कहा अच्छा पहली रोटी तुम्हारे लिए ना, तो मेरे लिए और इससे खुशी का मौका क्या था। मैंने उससे बातें शुरू कर दी। मैंने कहा मैं तुम्हें कई सालों से अपने घरों में देख रही हूँ, मैं तो अब आई हूँ लेकिन मैं आप लोगों के घरों में इनको कई सालों से जानती हूँ। फिर मैंने उससे बात की ना, तो यकीन करें कि जैसे वो फारिग थी ना तो अकेली थी, तो मेरे साथ अंदर की बातें कर रही थी और मुझे इतनी करीब लगी वो इस्लाम के, थोड़ी सी अगर हम कोशिश करके देख लेना तो कोई बड़ी बात नहीं। मैंने कहा देखो तुम आती हमारे घरों में और अगर हम तुम्हें ये बात नहीं बताएंगे ना तो कल क्यामत के दिन तुमने हमारा दामन थाम लेना है। मैं कहा चलो मेरे साथ क्लास में, मैं तुम्हें पैसे दूंगी, चलो तुम ना आओ, तुम आओ इधर पढ़ो सीखो, हम तुम्हें इसके भी पैसे देंगे। क्या बड़ी बात है, कितनी बड़ी बात है, ये लोग इतने सालों से हमारे घरों में आते हैं। मैंने कहा देखो तुम हमारी कितनी खिदमत करती हो, तो क्या हम तुम्हारी खिदमत ना करें। और मैंने इस नियत से उसको वो चीज दी कि अल्लाह इसका एक एक लुकमा इसके पेट में जाए और इसको हिदायत और दीन की मोहब्बत दे। और क्या बड़ी बात है कि ये लोग दीन पे आ गए, ये तो मुश्किलों में ठोकरे खाए हुए अपने मुल्कों से आए हुए। आप देखते सारा सारा दिन जो औरतें 5-5 पाउंड के लिए काम करती है ना, जो आप कहेंगे इन्होंने करना है। तो क्या मैं इतनी खुदगर्ज हूं कि वो मेरा घर साफ करे तो मैं उसका दिल भी ना साफ करने की कोशिश करूं। अब आप कहेंगे कोशिश तो करते हैं ना, वो ना नहीं होते, नो प्रॉब्लम। पिछले सबक में भी आपने ये सुन लिया, एक बंदा भी हमारी कोशिश से इस्लाम पे ना आए ना अल्लाह हमसे नहीं पूछेगा, लेकिन हमने कोशिश ना की तो जरूर पूछेगा। कुरान बदलना नहीं है, पैगाम बदलना नहीं है, कुल या अय्युहल काफिरून ला अबुदु मा तअबुदून। लेकिन असल बात है कि बात सीधी बयान कर दें, सिर्फ हमारा फर्ज क्या है कि हम अपने कॉल और अपने अमल से उनको बताएं। तो आज की डोज मैंने थोड़ी सी हल्की सी रखी, मैंने कहा फिर जिस दिन नजर आएगी फिर इसके साथ बात करूंगी। लेकिन यह कि कोशिशें किया करें, प्यार से रो पड़े। यकीन करें कि मैं ऐसे से बात कर रही थी कि वो मेरी आंखों में पानी देख रही थी। मैंने कहा मुझे आपसे इतनी मोहब्बत हो रही है और अल्लाह ताला आपको जरूर बदले। कहती बेटी मैं आती हूँ स्कूल में भी, आप लोग बड़ा अच्छा काम कर रहे हैं। मैंने कहा आपको हमारे अंदर कोई अच्छी बात नहीं लगती? कहती भाजी मुझे तो आप लोगों की सारी बातें अच्छी लगती हैं। तो फिर जब मैंने हमारे को इस्लाम में बदला तो फिर थोड़ी सी उसको समझ आई कि वो हमारे इखलाक की बात नहीं कर रही, मैं अपने इखलाक की बात नहीं कर रही बल्कि अपने इस्लाम की बात कर रही हूँ। तो इकरमा की दिल की दुनिया बदली, कब बदली? आखिरी लम्हे पे जाके। तो क्या बड़ी बात है कि ये लोग भी दुनिया में हमारे हाथों से किसी बात को ले लें, ना कोई माने लेकिन चले तो सही। कोशिश मोहब्बत प्यार इस नियत से इनके साथ बात किया करें कि अल्लाह इनकी फितरत को दे। कभी आपसे पैसे मांगते होंगे, अरे गरीब गुरबे दे, फिर बैठ के बात करें, देखो ऐसे है वैसे है। और आपको पता है कि मुसलमान जब देने वाला बनता है ना और नॉन मुस्लिम लेने वाला, ये आइडियल सिचुएशन है तबलीग और दावत की। मैं खाना बता रही थी ना तो वो हजरत सूरह यूसुफ, अब आप तो पढ़ेंगे, मैं आपने नहीं अभी पढ़ी, तो उसमें भी उन्होंने एक ख्वाब पूछा था हजरत यूसुफ से। तो हजरत यूसुफ ने कहा अच्छा मैं जरा खाना आने के बाद तुम्हें इसकी ताबीर बताऊंगा, और उस खाने के दौरान ही उन्होंने उनको मैसेज दिया। तो मुझे वो याद आ रहा था कि पेट किसी का भर जाता है ना, पहले आप दूसरों की दुनिया की जरूरतें पूरी करते हैं तो अल्लाह ताला उनकी फिर दूसरी जरूरतें भी पूरी करवा देता है। तो बहरहाल इस आयत में अल्लाह ताला ने ये बात कह दी और वो हो गया। लेकिन उसके बाद क्या होता है, जब तंगी तकलीफ दूर हो जाती है, खैर आ जाती है, तो उसके बाद क्या होता है, I 23, फलम मान जा हूं, फिर जब उनको निजात दे देता है, इजा हूं जब हूं हक, तो फौरन ही बगावत करने लगते हैं जमीन में ना हक। ये बड़ी नशक्री की बात है। मैं जब भी याद पढ़ती हूँ ना, अभी से अगला हिस्सा भी बहुत ही खूबसूरत है, लेकिन मैं मेरे जहन में इंसान का एक इमेज बनता है और वो क्या है, थोड़ दिला कमजोर घटिया, बीमार था, तकलीफ में था,
कोई गम था जिंदगी का, माली परेशानी जॉबलेस था, घर में फाकों की नौबत आ गई, जवान बच्चा बिस्तर पे पड़ गया, अल्लाह सबको महफूज रखे। उस वक्त फितरत पे पड़ी हुई, जो फितरत पे पड़े हुए पर्दे थे खुल गए, लेकिन फिर जब अल्लाह उनका वो गम दूर कर देता है तो उनकी आंखें खुल जाती हैं। ये जो यबगून है ना, बगी से बगावत, बागैन जा चखना, अगर इसको पॉजिटिव इस्तेमाल करें ना तो अदल से एहसान की तरफ जाने के लिए ये लफ्ज आता है, और अगर इसको नेगेटिव में लें जिसके लिए अमूमन बगावत का लफ्ज आता है तो इससे मुराद होता है सरकशी, मजमूम मानी है। बगैर हक से ये पता चल रहा है कि किसी इंसान को ये हक नहीं है कि दुनिया में सरकशी करे, क्योंकि हम अल्लाह को पैसे लेके नहीं आए अपने दुनिया में आने के, उसका एहसान था कि वो हम सबको ले आया। इस तरह की जिंदगी में जब तूफान चलते हैं, तूफान आते हैं, आंधी आती है, आसिफन तोड़ने वाली हवाओं जैसे हालात आ जाते हैं, तो ऐसे वक्त में फिर इंसान का काम क्या है कि वो अपने आप को ले चले अल्लाह की तरफ। लेकिन इंसान चूंकि बहुत कम हौसला, खुश भी जल्दी हो जाता है और दुखी भी जल्दी हो जाता है, तो इस वक्त वो अल्लाह ताला की तरफ आने की बजाय सरकशियां करता है। जो ही खतरा टला, खत्म, बकरे छतरे दिए। देखिए कभी तकलीफ आती कहते काला बकरा जिबा कर दो, बस वो किया, मुसीबत टली, खत्म, बस दे दिया ना अल्लाह को। जैसे दुनिया में आदत होती है ना, पैसे देकर डॉक्टर से काम लेते हैं, मुश्किल पड़ती है तो अपने वकीलों को जाके पैसे देते हैं और उनसे अपने केस डिस्कस करते हैं ना, इस तरह बास दफा एटीट्यूड ये शो करता है कि लोग अल्लाह को भी मुश्किल दुख में कुछ सदका ज़कात खैरात कुछ दे दिला के कुछ करते, और जू ही पलटे या वो नफिल अर्दी, अल्लाह कहता है या यूहन्नास, ए लोगो, इसके नीचे अपना नाम लिखिए, ये मैं हूं, इन्नमा बग़युकुम अला अन्फुसिकुम, तुम्हारी बगावत का बबाल तो तुम्हारे अपनी ही जानों पे पड़ेगा, अल्लाह को तुम्हारी बगावतों से कुछ नुकसान नहीं होगा, तुम अपने ही खिलाफ। अगर आप इस आयत को जरा आखरत से छोड़ दे, जब दुनिया पे ले आइए, जब कोई बगावत करता है या ट्रांसग्रेशन का शिकार होता है तो नुकसान किसको होता है? मसलन आपकी इस रोड पे 60 की स्पीड डेड लाइन है, गवर्नमेंट ने आपके लिए डेड रखा, आप 80 पे चलते हैं और एकदम यहां से मोड़ लेते हैं, सामने दूसरी गाड़ी आती है, नुकसान किसका होगा? वो कहते हैं कि आप रेड लाइट पे रुके, आप नहीं रुकते, गाड़ी चलाते हैं, दूसरी तरफ से गाड़ी आती है, ठोकर लगती है, नुकसान किसका हुआ? इन नमा बगजुकुम अला अन्फुसिकुम, गवर्नमेंट कहती है सिगरेट ना पियो, आप पीते हैं, नुकसान किसका होता है? आपका होता है। दुनिया में भी गुनाहों का, गलत कामों का, शराब का, कबाब का, गर्मी का, सर्दी का, हर चीज का जो असर पड़ता है ना वो इंसान के ऊपर पड़ता है। तो यही असूल आखरत में, इन नमा बग़युकुम अला अन्फुसिकुम, लोगो तुम्हारी बगावत का बवाल तो तुम्हारी अपनी ही जानों पे पड़ेगा, तुम्हारे खिलाफ होगी। आखिर कितने दिन अल्लाह से भागोगे, कितने दिन फायदा उठाओगे इस दुनिया से, किस जजीरे में जाओगे? भागो भागो, हदीस है ना कि वहां जाके गुनाह करो जहां अल्लाह की जमीन ना हो। किसी बुजुर्ग से किसी ने पूछा कि मेरा दिल करता है मैं गुनाह करूं, तो कहा कि वहां चले जाओ जो अल्लाह की जगह ना हो, वहां चले जाओ जहां अल्लाह ना देखे, वहां चले जाओ जहां मौत के फरिश्ते ना पहुंचे, वहां चले जाओ जहां किरामत कातबीन तुम्हें ना पकड़े। कहा वो तो कोई जगह नहीं, तो कहा फिर तुम उस अल्लाह की नाफरमानी करते हो। इसलिए अल्लाह ताला कहते हैं कि मताल हयात दुनिया, ये दुनिया का की जिंदगी का साजो सामान है, बरत लो थोड़े दिन, कोई बात नहीं, यूज इट, इट्स फॉर यू, इट्स फॉर यूज, लेकिन सुम्मा इलैना मर्जियुकुम, फिर तुमको हमारी ही तरफ पलट कर आना है, फनुनब्बियुकुम बिमा कुंतुम तामलून, फिर हम तुमको खबरें देंगे उसकी जो तुम अमल कर रहे थे, फिर पता चलेगा कि इन नेमतों को तुमने मिसयूज किया या इसको ठीक इस्तेमाल किया। कभी साहिब पे गौर करें ना तो दिल उदास हो जाता है, ऐसे लगता है कि दुनिया में भी एक इंसान अल्लाह की नाफरमानियों के साथ खुश नहीं रह सकता। आखिरत की बातें तो बात की,
دنیا میں رہتے ہوئے بھی اگر اللہ کی مرضی کے کام کریں گے نا تو دنیا بڑی خوبصورت ہوگی. اللہ کے نبی صلی اللہ علیہ وسلم نے یہ بات دل ہمیں کئی بار بتا دی کہ مومن کی دنیا میں بھی جو حالت ہوتی ہے نا وہ مطمئن سکون اطمینان کی. آپ اپنے اوپر لیں, میں اپنے اوپر لیتی ہوں ان ساری باتوں کو. ہم سب کے لیے یہ چیزیں عمل کی ہیں نا, تو ہمیں اس پہ اپنا آپ کو چیک کرنا ہے. میرا حال کیا ہے, کیا میں بغاوت تو نہیں کرتی اللہ کے ساتھ؟
اب دیکھیے جو نعمت ملتی ہے نا وہ فتنہ بن جاتی ہے. مثلا اللہ نے کسی کو خوبصورتی بہت دی, بس وہ خوبصورتی آزمائش دکھانے کو دل چاہتا ہے. فگر بڑا خوبصورت ہے, دبلا پتلا جسم ہے, خوب جسم کروڈ ہے, کیا کرتے ہیں خوب دکھاؤ. جو بھدے جسم کے ہوں گے وہ کم اپنے آپ کو اس طرح نمایاں کریں گے, نمائش کریں گے, لیکن جہاں جسم اچھا ہوتا ہے پھر ادا کے ساتھ چلتے بھی ہیں. اسی طرح باقی نعمتوں کو دیکھیے, گھر اچھا ہے اللہ کی نعمتوں سے, اللہ نے وہاں بہت کچھ دیا ہے, تو اس کے اندر اللہ کی نافرمانی کا سامان اکثر سے زیادہ. اللہ سے کتنا بچ سکتی ہوں اور کتنی بغاوت کرتی ہوں. بغاوت اللہ کو پسند نہیں ہے. حدیث میں آتا ہے کہ تین چیزیں ایسی ہیں اپنے ہی کرنے والے پر پلٹ آتی ہیں, جس کو آپ کہتے ہیں نا کہ جو دوسروں کے لیے کنواں کھودا اس میں خود گر گئے. وہ کون سی چیزیں ہیں؟ نمبر ایک ظلم, اللہ مجھے اور آپ کو اس سے بچا لے. اگر میں نے کسی پہ ظلم کیا نا یہ کل مجھ پہ پلٹے گا, میرا ایمان ہونا چاہیے. دوسری بات فریب, فریب جو کسی کو ہم دیتے ہیں, چکمہ دے دیا, باتوں میں لگا دیا, وہ 400 BC کر لی, ٹھیک ہے. اسی طرح تیسری چیز آتی ہے دغا, جس کو آپ دھوکا کہہ سکتے ہیں, ایسے ہی ادھر کی چیز ادھر کر کے بیچ دی, اس طرح کر دو وہ کر دو, کوئی نہیں دیکھتا, کچھ نہیں ہوتا, کہا کچھ کیا کچھ. اسی طرح ایک اور حدیث میں ہے, دو چیزیں ایسی ہیں جس کی سزا دنیا ہی میں مل جاتی ہے, یعنی آخرت کے لیے اللہ اس کو پینڈنگ پہ نہیں ڈالتا. ایک ہے البغی, بغاوت, اور دوسری ہے عقوق الوالدین, ماں باپ کی نافرمانی. اگر کبھی کی ہے نہ تو معافیا مانگے باللہ ہی. بعض دفعہ ماں باپ کی نافرمانی ہم پہ بڑھاپے میں جا کے اپنا وبال ڈالتی ہے, اور کبھی ہمارے بچوں کی صورت میں ہمارے لیے وبال جان بن جاتی ہے. جتنی جلدی ممکن ہو اپنے ماں باپ سے معافیاں مانگ لیں اور ان کے لیے کثرت سے دعا کریں, رب ارحمہما کما ربیانی صغیرا. اس کے علاوہ بات نہیں بنے گی. ترمذی کی ایک روایت ہے, ثواب اور فائدے میں سب سے اچھی چیز کیا ہے؟ نمبر ایک صلۃ الرحم, صلہ رحمی, رشتہ داروں سے اچھا سلوک. کون سا سلوک بھلا؟ ہمارے یہاں صلہ رحمی کا کانسیپٹ بھی ٹھیک نہیں ہے. صلہ رحمی سے یہ مراد نہیں ہے کہ ایک دن آپ میرے گھر تو دوسرے دن میں آپ کے گھر, جب دل چاہا جدھر چلا چل پڑے اور ان کے لیے اللہ کو ناراض کرے. میری نظر میں کسی کی بہترین صلہ رحمی کیا اپنے رشتہ داروں کے لیے, ان کو اس چیز کی دعوت دے جو ان کو ابدی راحت دے, امر بالمعروف پر نہیں انل منکر. رشتہ داروں کے ساتھ ایک انسان کا معاملہ بڑا عجیب ہوتا ہے. میں اکثر سوچتی ہوں اللہ یہ واقعی تیرا رحم ہی ہے, رحم کے ساتھ جوڑا ہے نا اللہ نے رحم کو, یوٹرس مدر ووم, اسی طرح اللہ الرحمن الرحیم. بڑا خوبصورت رشتہ ہے اس رشتہ داری کا بھی. 10 سال رشتہ دار ناراض رہتے ہیں ایک دوسرے سے کسی وجہ سے, پھر کوئی مرتا ہے نا سارا خاندان جمع ہو جاتا ہے, پھر گلے شکوے دور ہو جاتے ہیں. آپ سوچیں آپ نے آج تک کتنی دوستیں بنائی. اگر آپ کو مختلف ملکوں مختلف شہروں میں رہنے کا اتفاق ہوا, جہاں آپ رہیں نیبر سے آپ کی دوستی ہو گئی, ایسے لگے گا ایک وقت میں کہ ہم ان کے بغیر جیئیں گے ہی نہیں. بعض دفعہ اتنا ہو جاتا ہے, پھر آپ وہاں سے پلٹ آئیں, وعدے لے کے آئیں, ایک دن تم میرے گھر آؤ گی تو ایک دن میں آؤں گی, کوئی نہیں آتا. یہ وقت کی بات ہوتی ہے, الا یہ کہ کچھ عرصہ اس بندے کا لے یا پھر لائک مائنڈیڈ ہو. اب آپ کو یاد بھی نہیں ہوگا آج سے 20 سال پہلے آپ کی کلوز فرینڈ کون تھی, رائٹ. دوست بدل جاتے ہیں, رشتے دار نہیں بدلتے. یہ اللہ تعالیٰ نے ایک صلہ رحمی کا رکھا ہے. تو اپنے رشتے داروں کو اپنا ہم مزاج کر لینا, یہ اپنے سکون اور خوشی کا ذریعہ. دوسری چیز حسن معاملہ. कैसे चीजों को टैकल किया जाए, क्या तरीका है कि हर एक को फायदा पहुंचाने की कोशिश करूं किसी तरह से। आप देखिए कि हम बगावत क्यों करते हैं, ये एक अपने आप से सवाल पूछिए, क्योंकि लफ्ज बहुत बड़ा है। आपको पता है ना कि गवर्नमेंट की टर्मिनोलॉजी में बागी कौन होता है? जो मुल्क से बगावत कर दे, उसका कोई राज फाश कर दे और उसकी सजा मिराहले मौत ही होगी। कोई किसी हुकूमत का तख्ता उलटने की कोशिश करे तो बगावत है ना। आप उस लफ्ज को यहां लेके आइए कि अल्लाह के साथ बगावत। अल्लाह का नौज बिल्ला तख्ता उलटना चाहता है बंदा, अल्लाह के दिए हुए लाइफ स्टाइल को छोड़कर अपनी मर्जी के लाइफ स्टाइल, अपनी मर्जी की बातें करना चाहता है, ये तो फिर अल्लाह के साथ जंग है। अल्लाह तुझे क्या पता कैसा कुरान होना चाहिए था, मैं बताता हूँ कैसा होगा। अल्लाह तुझे तो कुछ पता ही कोई नहीं, नाउज़ बिल्ला, मैं बताती हूँ कि मेरे लिए क्या बेहतर था, तूने ऐसे ही मुश्किल शरीयत डाल दी। बाज़ लोग तो ये कुछ सोचे बैठे हैं कि अल्लाह के साथ चलना दुनिया के साथ से पीछे रहना। कितने लोग हैं जो ये जानते हैं कि अल्लाह को खुश करके भी बंदा लोगों को खुश कर सकता है, और असल सच भी यही है। हम जब अल्लाह को नाराज करके बंदों को खुश करना चाहते हैं, वो कभी भी नहीं होते, मान के देख ले नहीं होंगे। आप अल्लाह को खुश करते जाए, आप देखिएगा कि अल्लाह ताला लोगों के दिल के गुस्से गिले आपके बारे में दूर कर देगा। तो अल्लाह से बगावत में मोल नहीं ले सकती, तो फिर मुझे एक्सेप्ट करना पड़ेगा, मुझे सरेंडर करना पड़ेगा अपने रब के आगे, क्योंकि मेरे रब ने मेरे लिए बहुत कुछ किया। अब अगली आयतों को सुने, इसमें कुछ मुश्किल चीजें रह रही हैं। मेरा दिल चाह रहा है बस मैं एक ही स्ट्रेच से सबक का आपको रुख तो दे दूं, जो मुश्किल चीजें कुछ रह जाती हैं वो बाद में करेंगे, क्योंकि दिल चाहता है बीच में बातें कोट करने को, लेकिन फिर सोच बिखर जाती है। अगली आयत को सुनने से पहले आप तसव्वुर में लाइए, क्योंकि वो मिसाल समझ कब आएगी जब हमारा इंटेलेक्ट काम करेगा। इसका एक टॉपिक लिख ले, जवान बच्चे की अचानक मौत। इसको सुनकर क्या लगा? दिल हिला, अल्लाह बचा के रखे सबको। किसी माँ किसी बहन को अपने माँ बच्चों की बहन भाइयों की कोई ऐसी खबर ना दे, लेकिन कभी कभी ऐसा हो जाता है। आइए देखते हैं कि उसमें क्या मिसाल है। आयत 24 और इसके आगे 5 भी इसके साथ ही हम पढ़ेंगे। इन्नमा मसलुल हयाति दुनिया, इस दुनिया की जिंदगी की मिसाल तो ऐसे ही है। कमाई ननजलनाहु मिनस समाई, जैसे पानी जो हम बरसाते हैं आसमान से, फिर क्या होता है? फख्तलत बिही नबातुल अर्दी, फिर इसके साथ निकल आता है जमीन का सब्जा। फख्तलता, इख्तलात, खलत मलत, खाल आम तो है, यानी जमीन पे सब तरफ सब्जा आ जाता है जब बारिश बरसती है। माइन से मुराद बारिश है, और फख्तलता नबातुल अर्ज, इस तरह मिक्स हुई पानी में कि पत्तियां फूल बूटे इस तरह के निकलने लगे। वो जमीन पे जब उगता है तो होता क्या है? मिम्मा याकुलुन नासु वल अनाम, इसमें से खाते हैं इंसान भी और चौपाए भी। तस्वीर में आ रहा है, जमीन बंजर थी, मुर्दा थी, पानी बरसा, घास और हरियाली आई, सब्जा उगा, फसलें लहलहाने लगी, बागात हरे भरे हुए, हत्ता इजा अखजतिल अर्दु जुखरुफहा, यहां तक कि जब जमीन अच्छी तरह अपना सिंघार कर लेती है, वज़ैनत, और खूब मुजैन हो जाती है। तसव्वुर में आ रहा है ना, स्प्रिंग सीजन, अब आगे वही आ रहा है ना, सूखी डालियां थी दरख्तों की। आजकल आप बाहर देखते हैं तो कैसे खूबसूरत पत्ते फूल का। एक दिन मैंने यहाँ से घर तक वॉक की तो मैंने शायद 4-5 तस्वीरें बनाई ऐसे ही लोगों के घरों के इर्द गिर्द से गुजरते हुए, जो कई रंग के फूल। बाद में मैंने उन पिक्चर्स को देखा, मैंने किसी को भेजी भी, कहते वॉ इतना खूबसूरत है आपके इर्द गिर्द माहौल, तो हम नजर भी ना भरें तो गुजर जाते हैं, लेकिन इतने रंग रंग के फूल और बूटे। और आजकल आपको ये सारे दिखेंगे। बारिश आई, जमीन सूखी थी। अब लिखिए, जमीन अपनी असल के एतबार से क्या भूरी, असल तो भुरभुरा होता है ना, जब उसके ऊपर घास आ जाता है तो क्या होता है? जमीन भूल जाती है। लिखिए ये बात कि जब बंदे पे बहार आती है ना, سبزہ آ گیا، گرینری آ گئی، خوبصورتی آ گئی، تو بہت سارے لوگ اپنی اصل بھول جاتے ہیں، بندگی کو بھول کر دوسری چیزوں میں پڑ جاتے ہیں. لیکن خوبصورتی کی تصویر کشی تو ہو گئی، فصلیں جوبن پہ آ گئیں، پھل لگ گئے، ہوا کیا؟ وَظَنَّ أَهْلُهَا أَنَّهُمْ قَادِرُونَ عَلَيْهَا، اور اس کے مالک سمجھتے ہیں کہ اب ہم اس پر قادر ہیں. کس پر قادر ہے؟ کہ اس سال تو فصل ہی بڑی خوبصورت آ گئی. یہاں تک جو میں نے آپ کو ٹاپک تھوڑا سا بتایا تھا اس کو ذہن میں رکھیں. اسی مثال کو اگر آپ آگے رکھیں، اوپر آسمان سے بارش اتری تو زمین سوکھی تھی، تو بارش کا پانی سوکھی زمین پہ پڑا، زمین کی کوکھ میں پڑا تو بیج ڈلا نا، جب بیج تھا تو ہرا ہوا. اسی طرح باپ اور ماں کا پانی ملا، ماں کیا ہے؟ زمین ہے، دھرتی کی طرح. باپ سے جو نطفہ نکلتا ہے پانی ہے، اور وہ پانی دونوں ملے تو پریگننسی ہو گئی. پریگننسی کے شروع کے دنوں میں ماں مرجھا جاتی ہے اور بھی پیلی پڑ جاتی ہے. یہ وہ کیفیت ہے کہ جب ابھی جل تھل ہو رہی ہے، ابھی کچھ اگا نہیں بلکہ بس وہ کیچڑی بن جاتا ہے بارش کے بعد. پھر آہستہ آہستہ کمپل نکلتی ہے تو آپ کہہ لیجئے کہ ذرا سا بچہ ماں کے پیٹ میں پنپنے لگتا ہے، تو پھر ماں کو پھر بھی جو بناتا ہے، پھر کبھی رنگ صاف ہو جاتا ہے، کبھی چہرہ کھچ جاتا ہے، چمک آ گئی. یعنی ماں خوبصورت ہو جاتی ہے، پریگننٹ عورت موٹی ہو جائے لیکن آپ دیکھیں کہ اس کے چہرے پہ ایک نکھار آ جاتا ہے. پھر اس کے بعد کیا ہوتا ہے؟ اولاد مل گئی، بچہ ملا، بیٹا مل گیا. مثال ہے، یہ کیا ہے؟ اذا اخذت الارض زخرفها، دنیا کی شاید سب سے خوبصورت دولت اولاد ہی ہوگی، ہے کہ نہیں؟ جس کو دیکھ کر انسان کی آنکھیں ٹھنڈی ہوتی ہیں. المال والبنون زینۃ الحیات الدنیا، سورت کہف میں آپ پڑھتے ہیں کہ مال اور بیٹے دنیا کی زینت ہیں. اب بچہ جوان ہو گیا، بچی کی بات اس لیے نہیں کرتی کہ اس کے ساتھ سینٹیمنٹس ڈیفرنٹ ہوتے ہیں، ایموشنز فرق ہوتے ہیں. بیٹا جوان ہو گیا، خوب بنکا کڑیل جوان بیٹا بنا، وزینت، خوب خوب مونچھیں بھی نکل آئی ہیں، مسیں بھیگنے لگی، اور ماں باپ نے کیا سوچا؟ وَظَنَّ أَهْلُهَا أَنَّهُمْ قَادِرُونَ عَلَيْهَا، کہ ماشاءاللہ بیٹا جوان ہے، اب اس کی کمائی کھانے کے دن ہے، اب ہم اپنے اس بچے کے سر پہ سہرا باندھیں گے. یہ جذبے ہوتے ہیں نا، کوئی کمائی غریب ہے تو کہتے ہیں کمائی کھائیں گے، کھاتے پیتے ہیں تو لاڈ شادیوں کی تیاریاں شروع ہو جاتی ہیں، کئی ڈیزائن تیار ہونے لگتے ہیں، یہ کمرہ بنے گا، یہ کریں گے، دلہن دیکھنے شروع ہو جاتے ہیں، لڑکی پسند کرتے ہیں اس کے لیے. تو انم قادرون علیہ، کب یہ اولاد ہماری قدرت میں آ گئی. ہوتا تو یہی ہے، اور جو سوچتا ہے انسان وہی ہونا چاہیے. آپ کہہ لیں کہ فصل پک کے تیار ہے اور انسان چاہتا ہے کہ اب بس کسی بھی دن جا کے تو فصل کاٹیں گے، یا درختوں پہ خوبصورت پھل لٹکا ہوا دکھ رہا ہے اور کہتے ہیں بس اب ایک دو دن میں جائیں گے اور درختوں کا پھل اتار کے لے آئیں گے اور ہمارا بہت اس دفعہ نفع ہوگا، یہ پھل مارکیٹ میں بیچیں گے. لیکن اتاہ امرنا لیلا او نہارا، تو اچانک ہمارا ایک حکم آتا ہے. صرف امرنا کو ہائی لائٹ کیجئے گا، صرف ایک کو ناتا ہے، صرف ایک امر. فانما امره اذا اراد شيئا، جب ہم ارادہ کرتے ہیں تو صرف اتنا کرتے ہیں کہ کن فیکون. ایک حکم آتا ہے، رات کو کبھی آ جاتا ہے کبھی دن میں. فجعلنا حسیدا، تو ہم اس کھیت یا باغ کو جڑ کٹا کر دیتے ہیں. کل لم تغن بالامس، ایسے ہو جاتا ہے گویا کہ کل یہاں کچھ تھا ہی نہیں. باغ کی سینس میں تو سمجھ صاف آ رہی ہے، راتوں رات بارش آئی، بجلی چمکی، زلزلہ آ گیا، طوفان آ گیا، کچھ بھی ہوا، لیکن اگر اس کو دنیا کی بے ثباتی کے رنگ میں دیکھیے تو یہی انسان کا معاملہ ہے. انسان اس دنیا میں رات دن محنت کرتا ہے، مشقت کرتا ہے، بھاگ دوڑ کرتا ہے. اللہ کی مرضی کے دائرے میں کرے تو عبادت ہے، اللہ کی مرضی سے باہر چلے گا تو بغاوت ہے. پھر بچے ساتھ مل جاتے ہیں، شادی ہوتی ہے، بیوی آئی، ضرورت خرچے بڑھ گئے، پھر ایک کی جگہ دو کے پیٹ پالنے ہیں، پھر ہوتے ہوتے بچے آ گئے تین چار، پھر ایک وقت آتا ہے کہ انسان کو بس لگتا ہے میرا گھر، میری جنت، سب کچھ میرے پاس ہے. اتنا کچھ ہو رہا ہوتا ہے، اولاد بھی ہے، نظریں لگی، اچانک کسی بچے کو اللہ بلا لیتا اپنے پاس، बच्चे को ना बुलाए, खुद चले गए। कितनी बहार होती है जब बच्चे बाज दफा बचपन बच्चों के खुशियों के दिन देखने के होते हैं, माँ बाप चला जाते हैं। आपने कभी नहीं सुनी ऐसी बातें? वो तो दूर की बात है, मैंने तो वो कुछ भी देखा है कि जब बच्चों की किलकारियां होती हैं, जब बच्चे मामा पापा तोतली जुबान से कहते हैं, तो जवान बापों को अल्लाह अपने पास बुला लेता है। दुआ कीजिए कि जो बीमार है रिश्तेदारों में भी जंग, अल्लाह उनको सेहत दे, अपने बच्चों के सर पे रखे सलामत, जिनके बच्चे हैं वो खुद पाले। लेकिन कई बच्चे ऐसे पले हुए हमारे अपने घरों में, ना माने उनके वो लाड देख सकें, कहीं के बाप नहीं देख सके। ये दुनिया है, कज़ालिका नुफस्सिलुल आयात लिकौमिन यतफक्करून। इसी तरह हम अपनी आयतें बयान करते हैं उन लोगों के लिए जो गौर व फिक्र से काम लेते हैं। ये है दुनिया की जिंदगी की महान कहानी। कहते हैं ना कि जब आंख खुली गुल की तो मौसम था खिजां का, फूल खिलता रहता खिलता रहता है। पहले कली होती है तो बहार है, जिस दिन फूल खिलता है ना तो उसकी पत्तियां बिखरनी शुरू हो जाती हैं, और आखिर में क्या होता है, खिजां रह जाती है। ये दुनिया जो मेरे और आपके कदम पकड़े हुए है, जिससे हर रोज लड़के हम यहां आते हैं, जिससे पीछा छुड़ाने के लिए हम कितनी दुआएं करते हैं कि अल्लाह हमारी तो नमाजों का खुशू खत्म हो गया, इस दुनिया के दुख सुख गम हम हर वक्त उसकी मिसाल ये है कि एक बंदे के हाथों से चली जाती है। एक तो फितरत का असूल, इंसान खा पी के जिसको पंजाबी में कहते हैं ना हंडा के जाए दुनिया से, उस वक्त भी दुखी होता है, लेकिन जब ऐन जवानी में को खुद चला जाए तो इस दुनिया की क्या हैसियत थी, जरा सोचिए। बहादुर शाह जफर का आपने शेर सुना होगा कि उम्रे दराज मांग के लाए थे 4 दिन कि अल्लाह से, 4 दिन की जिंदगी लेकर आए थे, 2 आरजू में कट गए, 2 इंतजार में। उम्रे दराज मांग के लाए थे 4 दिन, 2 आरजू में कट गए, 2 इंतजार में। ऐसे ही है ना, पहले क्या होती हैं आरजुएं, आरजू तमन्नाएं ख्वाब ड्रीम, बच्चे बड़े होंगे तो ये करेंगे, अपना घर बन जाए, छोटा घर है बड़ा हो जाए, किराए के अपना बन जाए। और इंसान की इस जिंदगी में आप देखिए तो जो तबई उम्र है वो क्या है, बचपन ना समझी, खेलकूद में जाया हो गया। शौहर और जवानी का थोड़ा सा वक्त काम करने का वक्त होता है, उसके बाद बुढ़ापा, फिर चीजें देख देख के तरस रहे होते हैं। कई ऐसी सिस्टर्स को मैं जानती हूं, बड़ा घर बन गया, ऊपर के फ्लोर है, कहती है महीनों ऊपर ही नहीं जा सकते। ड्राइंग रूम बने हुए हमारे मुल्कों में बड़े बड़े ह्यूज ग्रैंड, कहती हफ्तों अंदर जा ही नहीं सकते, सफाई नहीं करते, फिर चादरें डाल देते हैं सोफों पे कि मिट्टी ना पड़ जाए। ये दुनिया है। बुढ़ापे में हसरत, नोट है तो गिनने की फुर्सत नहीं, बैंक बैलेंस है तो चेक नहीं कर पाते। ये दुनिया है जिसके लिए मैं और आप अपनी जिंदगियों को लगा रहे हैं। और अगर ये कुरान और दीन इबादत निकल जाए ना तो एंड क्या है, हसरत। आप देखिए अमूमन जवानी में बहुत थोड़ा होता है ना माल, नया नया कैरियर शुरू करते हैं बच्चे। आप में से जिनके हस्बैंड डॉक्टर हैं वो मेरी इस बात की तस्दीक करेंगे, डॉक्टर जब बंदा बनता है तो वो माँ बाप के कहना चाहिए कि कपड़े भी बिक जाते हैं, इतना महंगा खर्चा होता है। फिर हाउस जॉब जब होती है तो शुरू में कुछ थोड़ी सी पे लगती है, फिर खुद पढ़ भी रहे होते हैं, अभी कोई 10-12 साल की प्रैक्टिस के बाद फिर वो सारा खैर से वापस आ जाता है, जिसको मिल जाए इतना वक्त, अदरवाइज नहीं मिलता। सूरह नहल में भी हम पढ़ते हैं आयत 70 में, लिकैला यालम बाद इल्मिन शैया। आप में से किसी के घर में कोई बुजुर्ग हैं, यानी बुर्ग से मुराद के अर्जल उम्र, आज जाके उनके चेहरे की झुरियां गिनिएगा, कितनी देर लगाती हैं नीचे से ऊपर जाने में, 10-12 सीढ़ियां होती हैं, हम 10 सेकंड में फड़क करके चढ़ जाते हैं। बाथरूम में जाने के लिए कई बुजुर्ग हैं, वो कितना इंतजार करते हैं। मैं ऐसे लोगों को जानती हूँ, उनको पूछे ना पानी, कहते नहीं बाथरूम में जाना पड़ेगा, पेशाब नहीं रुकता, फिर कहीं चलना है चलो नहीं, अब ऊपर कमरे से उतर के सीढ़ियां, फिर गाड़ी में बैठना, फिर गाड़ी में ऊपर चढ़ना, फिर जहां जाना है वहां तुम लोग जाओ, चले अम्मी साहब खाना खाने जा रहे हैं आप भी चले, नहीं बेटा सर्दी बड़ी है मैं नहीं जा सकती, मुझे ठंड लग जाएगी। अम्मा ये खाएं देखे बच्चे कितनी अच्छी चीज है, बेटा खा लूंगी तो हजम नहीं होगा, फिर डकार आते हैं, डाइजेस्ट नहीं होता। मुझे अपनी सास की एक बड़ी अच्छी बात लगती है, कभी हम उनको कहें ना आप खाएं तो कहती हैं बेटा ये हमारी खाने की नहीं खिलाने की उम्र है, खाने की गुजर गई है, अब हजम ही नहीं होता, सबको जो मर्जी खिलाएं, खुद चाहे ओटमील घोल के खा लें, एंड पे मिर्चें नहीं खाई जाती लोगों से। सिर्फ मिसालें दे रही हैं आपको लोगों की कि किस तरह के हालात होते हैं, कितना भी जिए आखिर लोग क्या कहते हैं, रुक के आते हैं ना कभी हमारे पास दुआओं के, चंद दिन पहले किसी की दुआ का आया था कि फलां किसी के बुजुर्ग हैं जईफ हैं बीमार हैं बहुत, ये नहीं लिखा हुआ था कि अल्लाह उनको सेहत दे, जो नीचे आखिरी जुमला जिसने मुझे थोड़ा एकदम के लिए हिलाया था वो लिखा हुआ था कि दुआ करें अल्लाह उनके हक में जो बेहतर है वो फैसला कर दे। दूसरे लफ्ज़ों में सीधी सी बात थी कि इनकी भी मुश्किल आसान हो हमारी भी, थक गए हॉस्पिटलों में इनके साथ जा जाके। सिर्फ साल और महीनों का नाम नहीं, क्या आप इनको अपनी सालगिरह के तौर पे बांध लें या महीने गिनते जाएं, ये तो एक ना खत्म होने वाले सिलसिले का नाम है। अल्लामा इकबाल ने एक बड़ा खूबसूरत शेर कहा, तू इसे पैमाने अमरोज व फरदा से ना नाप, जाविदा पहम रवा पहम दवा हर दम जवां है जिंदगी। कहते हैं कि तुम ये जो सुबह होती है शाम होती है, आज हूं कल हूं मैं अकेला हूं, कभी हम जिंदगी के जो खेल खिलौने कर रहे हैं, कहते हैं जिंदगी सिर्फ ये नहीं है कि आज मैं 1 साल की हूं, मैं 2 की होगी, अब 4 की, अब 10 की, अब 15। पहले खुशी खुशी बताते हैं अपनी उम्रें, बच्चों से पूछिए मैं 4 साल का हो गया, मैं 5 का हो गया, 6 का हो गया, जब 20 से ऊपर है तो भी शर्मा जाए, पहले खुशी से उम्र बढ़ती बिताते हैं, फिर 20 से बाद वाले की पूछो कहते हैं शर्मिंदा तो ना करो, और 30 से बाद वालों की पूछे तो घूरते हैं, और 40 से बाद वालों की पूछे तो वो कहते हैं कि आप शर्मिंदा क्यों करते हैं हमें, और किसी को कह के तो देखें कि आप अपनी बेटी की जैसी, आप बेटी की बहन लग रही हैं, उनका दिक्कत तो आपका मुंह चूम लें, इससे बड़ी खबर किसने सुनाई कि आप इसकी मां नहीं बहन लगती हैं। कई माएं अपनी जवान बच्चियों से सिर्फ इसलिए खायफ होती हैं कि ये सबके सामने मुझे अम्मी कहती हैं तो लोगों को पता चल जाता है कि मेरी इतनी उम्र है, मेरी तो मेरे तो अभी पैगाम आते हैं। यानी मैं आपको सिर्फ मिसालें दे रही हूं कि दुनिया की चीजें जितनी बढ़ती हैं हम उसमें से अपने लिए क्या समेट रहे हैं। अल्लामा इकबाल कहते हैं कि इंसान तू इतना ना समझ है, इतना कम जर्फ है, कहते हैं कि तू ही नादा चंद कलियों पे कनात कर गया। कहते हैं इंसान तू कितना ना समझ है, चंद कलियां ली दुनिया के चंद मोती हीरे जवाहरात तेरे घर में होके तू खुश हो गया, वरना गुलशन में इलाज तंगिए दामा भी है। कहते तू चंद कलियां लेके चल पड़ा, अल्लाह के पास तो इतना कि तेरा ये दामन छोटा पड़ जाएगा, अल्लाह तो तुझे वो देना चाहता था, उसने तुम्हें इस दुनिया में भेजकर तुम्हें आखिरत की तैयारी के लिए भेजा था। बाद लोग इस दुनिया की तैयारियों में चले जाते हैं, आखिरत की तैयारियों में भूल जाते हैं, तो जीने वालों को जाने की फिक्र करनी चाहिए। यह आयतें हमें पैगाम दे रही है, हर दिन जो मेरी जिंदगी का आगे आ रहा है ना, कमजोरियां नकाहतें बीमारियां, अगर अभी तक बीमारियों से बचे हुए तो हैरान हो क्यों। अक्सर इंसान अपने एज फेलोज के साथ तकाबुल करता है ना, तो कई दफा मैं भी बैठ के सोचती हूँ अच्छा इस उम्र में तो मुझे शुगर हो जानी चाहिए, क्योंकि वो फला मेरी खाला मेरी बहन को तो हो गई थी, अच्छा इस उम्र में तो लोगों के बाल काले सफेद हो जाते हैं, हो जाने चाहिए, फितरी तौर पर इंसान देखता है, अच्छा मेरी खाला मेरी उम्र में थी तो क्या, मैं अपनी खाला के साथ काफी अटैच हूँ और उनके साथ ट्रेवलिंग पे भी गई, उम्रे पे इस साल गई ना, तो वो माशाल्लाह अपनी उम्र से कोई 10-15 साल छोटी लगती है, शुरू से उनका फिगर ऐसा है, तो वो जब चलती थी तो कहीं उन्हें कहना सब्र करो जरा तुम्हारे साथ तुम्हारी खाला भी है, यदि तुम लोग ऐसा बोलो तो मैं उनको कहती थी खाला जो आप कर रही है ना इस वक्त, तो मैं अपने आप को आज से 15-20 साल सोचती हूँ मेरे साथ भी ये होगा, अगर आपको थकन होगी तो मैं भी थकूंगी, अगर आपको लग रहा है कि मतलब मेरे जिस्म में वीकनेस आती जा रही है, तो लाशौरी तौर पर मैं सोचती हूँ कि आप मुझसे जितनी बड़ी हैं तो मैं भी जब आपकी एज पे आऊंगी तो मेरा भी यही हाल होगा, लेकिन मैंने देखा है कि वक्त जीत जाता है। लोग उनके बारे में कहते हैं नाम लेकर उनका कहते हैं कि इसने कभी बूढ़े नहीं होना, क्योंकि छोटी उम्र में शादी हुई बच्चे हुए तो वो बस सारे काम छोटी छोटी उम्रों में हो गए, अभी भी वो छोटी लगती है अपनी उम्र से, लेकिन अब मैं उनके अंदर जो पिछले 10, 12, 15 साल पहले मैं जो होशियारी और दौड़ भाग देखती थी अब मुझे उसमें कमी दिखती है। खुद देखिए अपने माँ बाप को बंदा नहीं पहचान सकता, क्योंकि जब हमारे माँ बाप जवान होते हैं तो हम बहुत छोटे होते हैं, तो एक ही शोर होता है, लेकिन फिर भी जिनके बच्चे हैं, जैसे अब आप खुद हैं, अपने अगर आपकी माएँ हयात हैं तो आप सोचिए जरा वो कौन सी माएँ हैं, आपकी माँ ने कितने काम किए। मुझे किसी की बात याद आ गई कि वो इतना काम करती थी, सारे काम घर के सारा दिन करते रहना, लेकिन जब बुढ़ापा आता है तो बुढ़ापा जीत जाता है। कुछ पहन लो तो सजता ही कोई नहीं, खा लो तो हजम नहीं होता। ये दुनिया की जिंदगी है। सूरत अलकबूत की आयत 64 में अल्लाह ताला कहते हैं, वइन्नद दार अल आखिरति लहियल हयवान लौ कानु यालमून। यकीनन आखिरत का घर ही असल घर है, काश के इनको मालूम होता। इस दुनिया को समझ जाते हैं। देखिए मोमिन और काफिर की जिंदगी में भी फर्क है। अलामा इकबाल का एक शेर है, काफिर की ये पहचान के आफाक में गुम है, मोमिन की ये पहचान के गुम इसमें है आफाक। किसको मतलब आया समझ, हाथ खड़ा करें। जी आप इधर से, आप ही जो आपने मेरे से नाराज हुई थी कि मुझे आपका नाम नहीं याद आता और मुझे अभी भी नहीं याद। जी सीमा गुल, सीमा गुल, सीमा खालिद। अच्छा सीमा गुल हमारी बहुत पुरानी ऑनलाइन स्टूडेंट है। जब भी सीमा मैं कहती हूँ मेरे मुंह से गुल आज भी निकल जाता है, वो पता नहीं है वो गुल किधर है। लेकिन आप प्लीज सीमा जी आप बताइए इसका मतलब। जी जज़ाकअल्लाह खैर। मतलब क्या है कि काफिर इस दुनिया के रंग रंगलियों में खोया हुआ है, ये गुम है, ये ले लूं वो ले लूं छोड़ दूं। कल हम कहीं से गुजरे, अब आपको बताऊंगी तो आप भी देखने जा सकते हैं, बहुत करीब ही थी, हम कहीं जा रहे थे तो मेन रोड पे दुकानें हैं, तो एक टी शर्ट थी, अब मैं भूल ना जाऊं उस वक्त, तो मैंने 2-3 दफा ही सोच से भी बोला जो मेरे साथ थे उनको बताने को कि मुझे याद हो जाए, क्योंकि अक्सर मैं एक ही मिसाल देती हूँ, ईट ड्रिंक बी मैरी, तो वो अब पुरानी लगती है। तो उसमें लिखा हुआ था, अब मैं गलत कहूं तो आपको बता, आपको बता तो मुझे बताइएगा, टी शर्ट थी पूरे डिस्प्ले पे उन्होंने सजाई हुई है, ईट स्लीप पार्टी एंड देन रिपीट। अब इसमें फर्क है, खाओ सो नहीं, खाओ पार्टी मनाओ फिर सो जाओ और अगले दिन सेम चीज रिपीट करो। तो मैंने कहा देखे ये है हमारी नस्लों को गुम करने वाले जुमले। जिंदगी का मकसद मौज मस्ती, ईट ड्रिंक बी मैरी है, खाओ पियो फिर सो जाओ फिर अगले दिन उठ के वही काम फिर करो। तो मोमिन की ये पहचान के गुम इसमें अफाक है, यानी काफिर इस दुनिया में खोया रहता है कि ये क्या दुनिया वो, और मोमिन इतना गहरा होता है कि ये कायनात उसके बारे में सोचती रहती है कि ये क्या अल्लाह का बंदा है दुनिया में। तो हर एक अपने बारे में सोचे, हम कहां जा रहे हैं। कायनात हम सबको दावत देती है, हर दिन का सूरज तुम्हें कुछ करने की दावत देता है। कल जो नहीं कर सके आज कर लो, कल जो नहीं कर सके थे उसकी तलाफी कर लो। हम इसी में खो के रह जाते हैं। अल्लाह अकबर। गौर फिक्र तदब्बुर इंसान के अंदर के पर्दे खोल देता है, लेकिन जो ख्वाहिशों में पड़ जाते हैं ना, शहवत वाली जिंदगी, वो आर्टिफिशियल माहौल के आदि हो जाते हैं, उनको ये नेचुरल माहौल अच्छे नहीं लगते, वो कहाँ कायनात की ये निशानियां देखेंगे। अल्लाह ताला से दुआ कीजिए कि हमें गौर फिक्र की आदत पड़ जाए। खोल आंख, जमीन देख, फलक देख, फिजा देख, मशरिक से उभरते हुए सूरज को जरा देख। हम सब अपने समेत जरा पूछे कि कौन हर दिन सूरज चढ़ते सूरज को देखता। पर्दे ताने होते हैं। 3 लोगों ने हाथ खड़े किए इस पूरी बड़ी क्लास में, माशाल्लाह 4 हो गए 5 हो गए। चढ़ते सूरज को देखे ना तो उम्मीदें आती हैं दिमाग में कि इंशाल्लाह मेरे गमों की भी रात बदलेगी। अब यहाँ चंद बातें हैं जो सिर्फ आपको एक सोचने का अंदाज देने के लिए बताने लगी हूँ, वरना इन आयतों पर एक सीडी थी, बहुत पुरानी सीडीज में थी, जिंदगी एक ढलता सा आया। कहीं सुन सके तो जरूर सुनिएगा, बल्कि किसी ऐसे बंदे को दें कि जिसको कुरान से रगबत नहीं है, उसमें इतना सॉफ्ट सा स्टाइल है कि वो बंदा वो उस मिसाल में खो जाता है बहुत ज्यादा। बल्कि सद इरम अगर आप बनाएं तो नेक्स्ट सीडीज में उसको रिपीट करें, बहुत पहले बनती थी, सुनी हुई है पहले। जिंदगी एक ढलता सा है, इसी आयत की तफसीर थी जो मेरा ख्याल है आरकेबी में हुई थी या कहीं हुई थी। अब यहां देखिए कि अल्लाह सुबहान तआला ने एक तशबीह दी है, और वो क्या है, बारिश के पानी को माल से, ठीक है। تھوڑا سا اس کو ہم غور و فکر کرتے ہیں, کیونکہ اللہ خود کہہ رہا غور و فکر کرو, تدبر کرو. تو آپ دیکھیے کہ بارش جب نہیں ہوتی اور جب ہوتی ہے تو ماحول فرق ہو جاتا ہے, ہر چیز دھل جاتی ہے نا. اسی طرح جو ہی مال گھروں میں آنے لگتا ہے گھروں کے نقشے بدلنے لگتے ہیں. پہلے ضروریات بھی پوری نہیں تھی, اب تعیشات, ڈیکوریشن, خوبصورتی, رنگ بدلتا, سب کو پتا چلتا ہے کہ ان کے حالت بدل رہے ہیں. اور زخرف کے بڑی بڑی دعوتیں پکتی ہیں, اچھے اچھے کپڑے بنتے ہیں. اس طرح سے ایک انسان ان ساری چیزوں میں کھوتا ہے کہ اس کو احساس بھی نہیں ہوتا, لیکن اس کی زندگی میں بہت چینج آ چکا ہوتا ہے. پھر اس کے بعد آپ دیکھیے کہ جب بھی کوئی انسان کسی چیز میں بھی آتا ہے, اللہ تعالیٰ اس کو دولت دیتا ہے, تو اس کے چہرے پہ بھی حسن آ جاتا ہے. بڑی واجبی شکلوں والے لوگوں کو دیکھا کہ جب ان کے دن بدلے شکلیں بھی خوبصورت ہو گئیں. آئی ڈونٹ نو یہ پارلرز کا کمال ہے, مساجنگ ہے, یا فریشنس ہے, یا سارا دن اپنے آپ کو سجانے سنوارنے کی کوئی دولت ہے, لیکن میں نے واضح طور پہ دیکھا ہے کہ پھر عمر بھی چھوٹی لگنے لگتی ہے, چہرہ فریش ہونے لگتا ہے, پہننا اوڑھنا بندے کو بدل دیتا ہے. ایک سیدھی سادی عورت 30-35 سال کے بعد ڈھلنے لگتی ہے نا, لیکن آج کے دور میں نہیں ڈھلتی, خاص طور پہ جہاں بہت ہی زیادہ اپنی کیئر کی باتیں ہوتی ہیں. لیکن جب اس کا خیال نہ کرو تو بہت ساری چیزیں پلٹ جاتی ہیں. اب یہاں ایک اور سوال پیدا ہوتا ہے جس پہ آپ خود سوچیں گے, اور وہ کیا ہے کہ یہاں اللہ تعالیٰ نے بارش کے پانی سے دنیا کی زندگی کو تشبیہ دی ہے, کسی کنویں سے کیوں نہیں دے دی, نہر کے پانی سے کیوں نہیں دی؟ تو اس کے چند پوائنٹ نوٹ کیجئے گا. پہلی بات یہ ہے کہ جس طرح بارش کا پانی ہمارے اختیار میں نہیں ہوتا, دولت بھی ہمارے اختیار میں نہیں ہے. بارش کبھی کم ہوتی ہے, کبھی زیادہ ہوتی ہے. دنیا کی دولت بھی کبھی کم ہوتی ہے, کبھی زیادہ ہوتی ہے, آتی جاتی رہتی ہے. اسی طرح دیکھیے کہ بارش کا وقت معلوم نہیں ہوتا, اسی طرح دولت کب مل جائے گی نہیں پتا. کہتے ہیں کہ موت اور گاہک کے آنے کا کوئی وقت نہیں ہوتا, چاہے پورا ہفتہ آپ کا بندہ چل رہا ہے اور آخری دن 10-12 آرڈر آ گئے تو ساری کمی پوری ہو گئی. پھر اسی طرح دیکھیے کہ بارش زیادہ ہو تو مشکل, نہ ہو تو مشکل, ایسے ہی ہے نا. اسی طرح دولت نہ ہو تو مشکل, اور دولت زیادہ ہو تو کیا ہے, بڑی مشکل ہے. سنبھالنے کو جگہ نہیں ملتی, وقت نہیں ہے, اور اسی میں کھوئے رہتے ہیں. گھر ہی میسی رہتا ہے ہر وقت, گند کوئی نہیں ہوتا, سامان زیادہ ہوتا ہے گھروں میں ہمارے. پھر اسی طرح آپ دیکھیے کہ بارش کی ہمیشہ ضرورت ہوتی ہے, اسی طرح زندگی گزارنے کے لیے مال کی ضرورت ہمیشہ ہوتی ہے. پھر ایک بڑا خوبصورت تقابل ہے, بارش ہوتی تو بہت ساری جگہوں پہ ہے, لیکن فصل صرف زرخیز زمین پر اگتی ہے. اسی طرح دولت اللہ نے بہت ساروں کو دی ہے, بلکہ اس بہت کو لمبا کر دوں تو بھی چھوٹا, دولت بہت ساروں کو ملتی ہے, لیکن بہت تھوڑے لوگ ہیں جو اس کو خیر اور بھلائی کے راستوں میں لگاتے ہیں. وہ دنیا کی دولت کو دین کی دولت کمانے کا ذریعہ نہیں سمجھتے, بلکہ اس دولت کو پھر دنیا ہی کی اور دولت بنانے کے لیے انویسٹ کر دیتے اور کہتے ہیں کہ ہاتھ میں کچھ نہیں ہے. پھر اسی طرح دیکھیے کہ بارش بھی آسمان سے اترتی ہے تو مال اور رزق بھی آسمان سے اترتا ہے. ہمارے لیے عمل کی بات کے اس آیت پہ کہ آخرت کی فکر کرنی ہے, مال اور اولاد سے محبت کرنی ہے, ان کا حق دینا ہے, لیکن ان کو دنیا کی زینت نہیں سمجھنا. لمبی آرزوئیں نہ لگائیں اپنے بچوں سے, اللہ ان کو آپ کی خوشیاں, آپ کو ان کی خوشیاں دکھائے, لیکن امیدیں نہ لگائیں. بیٹیوں کے جہیز شروع سے لے کے نہ رکھے. مجھے ایک بار یاد آ گئی کہ جیسے ہمارے کلچر میں ہوتا ہے, بچیوں کے جہیز جمع کرتی جاتی ہیں, شروع سے کر رہی ہیں, عین جوانی میں بچی مر گئی. اب وقت کے ساتھ صبر تو آ ہی جاتا ہے نا, آ گیا, لیکن کب صبر ٹوٹتا تھا؟ جب وہ پیٹیاں کھلتی تھیں اور الماریاں کھلتی تھیں, یہ اس کے لیے لیا ہوا تھا, یہ اس کے لیے لیا ہوا تھا. ایک دو سال پہلے میں نے امریکہ میں, ہمارے ایک بہت اچھے ساتھی تھے, ان جب میں ملی تو پتا چلا کہ پاکستان میں شادی کے لیے ساری فیملی کے لوگ گئے, بہت بڑی فیملی ان کی امریکہ میں, شادی والا گھر ہے, شادی ہے, رشتے دار آئے. یہ خود گئی ہوئی تھی تو مجھے سنا رہی تھی, اکیلی بیٹی تھی ماں باپ کی. تو جیسے پاکستان میں خاص طور پہ مائیں بھی بچیاں اموشنل ہوتی ہیں شادیوں پہ, تو ماں کہتی ہے کہ جیسے میں اٹھتے بیٹھتے ایسے ہو کے بھرتی تھی, ہائے میرے گھر کی رونق چلی جائے گی, میری رانی چلی جائے گی, کچھ ایسے بھی ہوگا. بالکل شادی سے ایک آدھا دن پہلے تھا, کوئی مہمان آئے, شادی والے بچی ملی رو پڑی, ماں بھی رو پڑی کیا یہ چلی جائے گی. ایگزیکٹ اسی کے تھوڑی دیر کے بعد بچی بیٹھی ہے, جیسے ایک تھوڑی پین اٹھی ہے, ڈاکٹر پہ لے گئے, ڈاکٹر کہتے ہیں اس کو ہارٹ اٹیک ہوا ہے. فوت ہو گئی بچی. کہتے ہیں کہ اس نے کوئی صدمہ لیا دل پہ, شادی والا گھر مرگ والا گھر بن گیا کہ بچی یہ صدمہ کہ میں اس گھر سے چلی جاؤں گی. مثال دے رہی ہوں, تو وہ اب گھر شادی والا نہیں رہا نا. ایک سیکنڈ امرونا ایک کن ہماری خوشیوں کو غم میں بدل دیتا ہے. دیکھیں آپ کے بھی فونز پہ میسج آتے ہیں نا, کئی قسم کے میسج ہیں, ہر کلک جب ہوتی ہے نا, کبھی بھی کسی بھی ہمارے فیملی گروپ بنے ہوتے ہیں, سب کے پتہ ہے, کوئی ایک کلک ہوتا ہے نا تو میں ادھر اوپر سے صرف ایک لفظ پڑھ لیتی ہوں کہ سب خیر ہے نا. کوئی ایسا کلک تو نہیں کہ اللہ رحم کرے کوئی انیوژل کلک ہو, کسی کی موت کی خبر تو نہیں, کسی کے گرنے کی خبر تو نہیں, کسی کی بیماری کی خبر تو نہیں. اللہ کہتا ہے اولاد کی دنیا کی بھی فکر کرو اور ان کی آخرت کی بھی فکر کرو. مت اس طرح کے بنو کہ دنیا میں تو کامیاب ہے. دیکھیے جو ہماری کوششیں دنیا کے لیے نا, اللہ ہمارے بچوں کو ہمیں سب کو زندگی دے, ہم اس دنیا سے فائدہ اٹھا لیں, لیکن اگر نہ اٹھا پائے تو کیا ہوگا, پھر کدھر جائیں گے, پھر تو کہانی بدل جائے گی نا. تو سب ساتھ ساتھ چلتا ہے. دعا کریے کہ اللہ اس دنیا کو بھی لینا دینا نصیب کرے اور آخرت سے بھی نہ خالی کرے. یہاں مجھے ایسے لگ رہا ہے کہ توجہ بٹائی جا رہی ہے, تم صرف ایک ہی طرف کے نہیں ہو گئے, تو آؤ ذرا تم کو بتاؤں, تم اپنے بچوں کی دنیا کو جنت بنانا چاہتے ہو, جبکہ واللہ یدعو الی دار السلام آیت 25, اور اللہ تو تم کو سلامتی کے گھر کی طرف بلا رہا ہے. دنیا میں سلامتی چاہتے ہو, نہیں ہوگی, سوری, ادھر تو بہت کچھ ٹوٹے گا, دل بھی ٹوٹے گا, گھر بھی بن بن کے ٹوٹیں گے, دل بھی لوگ تمہارا دکھائیں گے, تکلیفیں دیں گے. تم اس دنیا کو جنت بنا ہی نہیں سکتے. ہاں ایک جگہ کا انویٹیشن اور اوپن انویٹیشن, ہماری زبان میں کہتے ہیں نا کہ جس کے گھر فنکشن ہے وہ بلائے, یا جس کا گھر ہے وہ بلائے. کبھی کچھ سسٹرز ہیں اپنے گھروں میں درس رکھ لیتی ہیں اور کہتی ہیں اوپنلی جس کو مرضی بلائیں, لیکن ہم نے دیکھا ہے کہ لوگ کہتے ہیں نہیں شرم آتی ہے, کیونکہ عموماً گھروں میں جب پروگرام ہوتے ہیں تو کچھ کھانا پینا بھی ہوتا ہے. وہ کہتی ہیں نہیں جس کا گھر ہے وہ بلائے, تو اللہ کہتے ہیں کہ میرا گھر ہے دار السلام, تو میں ہی تم کو بلاتا ہوں, واللہ یدعو الی دار السلام, میں تمہیں اپنے سلامتی والے گھر کی طرف بلاتا ہوں. جنت کا ایک نام ہے, جو جانا چاہتا ہے اس کو, ویہدی من یشاء الی صراط مستقیم, جو آنا چاہے گا اس کو میں راستہ بھی دکھا دوں گا. دیکھیے آپ اپنی دوست کو فون کرتی ہیں, میرے گھر آنا دو دن بعد درس ہے, اور وہ پہلے لمبی چوڑی لسٹ عذر بہانے اور کئی مسائل بھی ہو سکتے ہیں, آپ بھی سمجھ جاتے ہیں کہ یہ نہیں آئیں گی, تو کیا آپ اس کو اپنے گھر کی ڈائریکشن دیں گے؟ کس کو دیتے ہیں آپ ڈائریکشن؟ تو بالکل آخری کام ہوتے, کہتے بعد میں لے لوں گی, اور اکثر لوگوں کو دیکھا گاڑی میں بیٹھے ہوئے سارے ڈائریکشن لے رہے ہوتے ہیں, ایسی ہے نا. اللہ بلا رہا ہے سب کو, لیکن اللہ ہدایت نہیں دے گا. اللہ کب دے گا؟ جو چاہے گا. میں یشا تو موقع تو کرو کہ میں جانا چاہتی ہوں. اللہ یس آئی ول کم انشاءاللہ, آئی ول ٹرائی مائی بیسٹ. اللہ کہتا ہے جب جانے کا ارادہ پکا ہوگا تو ذالک الکتاب لا ریب فی ہدی للمتقین, پھر تمہیں راستے دوں گا. اہدنا الصراط کی اس دعا کا جواب ہے. دار السلام آخرت میں ہے, ہم اس دنیا میں ڈھونڈتے پھرتے ہیں, کبھی چین نہیں آئے گا. آپ آج کی ڈیٹ دیکھیے, ابھی میں نے آپ کے ساتھ دیکھی ہے, تو 5 مئی ہے نا, 7 تاریخ ہے آج, 7 مئی 2014 ہے. آپ ذرا پچھلا ایک سال ڈھونڈیے, یعنی آپ اس کو یوں کہہ لیجئے کہ 7 مئی 2013 سے آج تک کیا مجھے کوئی غم نہیں آیا؟ میں بیمار نہیں ہوئی, میرا دل کسی نے نہیں دکھایا, میں نے نہیں کسی کو تنگ کیا. کوئی آپ میں سے میرے میں سے یہ کہہ سکتا ہے کہ 100% شیور ہیں کہ اس میں سے کچھ نہیں ہوا؟ یہ ایک سال بغیر کسی دکھ تکلیف بے چینی مسئلے پریشانی کے گزر گیا, یہ تو ہوگا. ہاں اگر آج سے آگے دیکھنا شروع کر دیا اور اللہ نے خیر پہ ہمارا خاتمہ کر دیا, تو اگلے سال اگر اس سے پہلے مر گئے تو انشاءاللہ تعالی اس میں کوئی غم نہیں آئے گا, کیونکہ آیت 26 للذین احسن الحسنى, جو لوگ احسان کی روش اختیار کریں گے ان کے لیے تو حسنہ ہے, بھلائی ہے. حسنہ یہاں بڑی خوبصورت بات ہے, نیک جزا, نیک بدلہ, یہاں جنت ہے اس سے مراد. یہ کیسے ہے؟ مثلاً آپ دیکھیں کہ اس وقت بھی تو آپ نیکی کا کام ہی کر رہے ہیں نا, دین سیکھ رہے ہیں, اور آپ نے حدیثیں سنی ہوئی ہے, علم کی برکت, ایک 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 لفظ پہ دس دس نیکیاں. ہم سب اپنے اس پڑھنے اور پڑھانے پہ کچھ ایکسپیکٹ کرتے ہیں نا کہ ہمیں آخرت میں اجر ملے گا. اللہ تعالیٰ کہتا ہے نہیں ملے گا, جو تم سوچ کے بیٹھے ہو وہ نہیں ملے گا, بلکہ اس سے زیادہ ملے گا. الحسنہ سپرلیٹیو ہے, بالکل اس کو امیجینیشن میں لائیے کہ آپ نے ایک ان سلا ہوا کپڑا خریدا, آپ کو اچھا لگا, آپ کہتے ہیں کہ اس کو میں اپنی پسند سے سلواؤں گی. کوئی لیس ڈوری کچھ بھی دے دلا دیا آپ نے, یا اس کے میچنگ کی چیزیں لی آپ نے, کہا بہن کو یہ سلا دو, کچھ بھی کر دیا. جب وہ سل کے آتا ہے تو کہتے ارے واہ, جو میں نے سوچا تھا یہ تو اس سے بھی خوبصورت بن گیا. ویسے عورتوں کے ساتھ ایسا کم ہی ہوتا ہے, جو سوچا ہوتا ہے وہ ہم نے تو وہ جنت کا ڈریس سوچ لیا ہوتا ہے نا, آتا ہے تو ہمیشہ یہی کہتے ہیں یہ درزی نے کیا کر دیا. لیکن امیدوں سے زیادہ جنت ملے گی تمہیں, اللہ تمہاری نیکیوں کو بڑھا دے گا. صرف جنت نہیں ملے گی بلکہ وزیادہ, اس پہ کچھ مزید بھی ملے گا ایکسٹرا. وہ کیا ہوگا؟ صحابہ کرام نے اللہ کے نبی صلی اللہ علیہ وسلم سے پوچھا کہ حسنہ تو سمجھ آ گئی کہ جنت ہے, لیکن اللہ کے نبی زیادہ کیا ہے؟ تو آپ نے فرمایا الزیادہ اللہ کے چہرے کا دیدار ہے. اللہ تعالیٰ جنتیوں کو ان کی ٹوٹی پھوٹی نیکیوں کے بدلے میں تو جنت دے دے گا خوبصورت سی, لیکن ان کو اپنی طرف سے جو دے گا وہ کیا دے گا؟ وہ زیادتی دے گا جنت کی صورت میں, اللہ کا دیدار. حدیث پڑھ کے سناؤں گی, کو کہ آپ نے پہلے بہت دفعہ اس مفہوم کی حدیثیں پیچھے سنی ہیں, سورۃ آل عمران میں بھی گزری رضوان اللہ اکبر, لیکن اس حدیث کے ساتھ خاص طور پہ تفسیر میں ہمیں حدیث ملتی ہے کہ نبی صلی اللہ علیہ وسلم نے اس زیادہ کو کس طرح سے ایکسپلین کیا. بات وہی ہے کہ جنتی جنت میں جا چکے ہیں, ان کو جنت کی ہر نعمت خوبصورت لگ رہی ہے, ان کو لگتا ہے کہ اس سے خوبصورت تو کوئی چیز تھی نہیں جو ملتی, خوش ہیں, موجیں کر رہے ہیں. پھر ایک دن اللہ تعالیٰ ان کو بلائے گا, ان کو کہے گا السلام علیکم یا اہل الجنہ, اے جنتی ہو تم پہ سلامتی ہو. وہ اللہ کو جواب دیں گے اور کہیں گے لبیک ربنا وصادیک, اے اللہ ہم حاضر ہیں اور اس پہ ہم خوش ہیں. پھر اللہ تعالیٰ پوچھیں گے حل ردی تم, کیا تم خوش ہو؟ وہ کہیں گے وما لنا لا نردا, اے اللہ ہمیں کیا ہے کہ ہم کیوں نہ خوش ہوں, تو نے تمہیں وہ سب کچھ دے دیا جو دوسروں کو نہیں دیا, تو نے ہمارے چہروں کو سفید کر دیا, ہمیں جہنم سے بچا لیا. اللہ تعالیٰ کہیں گے میں آج تمہیں کچھ اور بھی دینا چاہتا ہوں. جنتی کہیں گے ایو شہین اکبر من ذالک, اللہ اب اس سے بھی بڑھ کے کچھ ہے جو تمہیں دے گا؟ اللہ تعالیٰ کہیں گے ہاں, اور وہ کیا؟ کہ میں آج تمہیں اپنی رضا دیتا ہوں اور آج کے بعد میں تم سے ناراض نہیں ہوں گا. اور اس کے بعد بعض روایت میں آتا کہ اللہ تعالیٰ اپنے چہرے سے نقاب الٹ دیں گے, اور یہ ہے زیادہ, اللہ کے چہرے کا دیدار ہوگا. جب جنتی اللہ سبحانہ تعالیٰ کے چہرے کا دیدار کریں گے تو جنت کی باقی ساری نعمتوں کو بھول جائیں گے.
اب دیکھیے اس میں یہ جو بات آتی ہے نا کہ آخر دعواہم ان الحمد للہ رب العالمین, تو اس کے ذہن میں ایک سوال ابھرتا ہے کہ آخری دعویٰ یا آخری پکار سے کیا مراد ہے, تو اس کے بارے میں
محبت ہوتی ہے اس کو دیکھنے کو, انسان تڑپ,
بات ہمیں قرآن اور سنت
کہتے ہیں کہ تم تڑپتے ہو زندگی میں, تو تمہیں نہیں دیکھ سکتے, تم مجھے نہیں دیکھ سکے, لیکن آج دیکھو گے. اور جو لوگ جنت الفردوس میں ہوں گے نا, وہ ہر وقت اللہ کو دیکھیں گے. کسی بھی اپنے پیارے کے ساتھ رہنے کا کوئی تجربہ ذہن میں لے آئے جس سے آپ کو محبت بھی ہو اور وہ آپ کے پاس آئے بھی ہوں. کئیوں سے پیار ہوتا ہے نا, پھر کوئی 3 ماہ کے لیے پاکستان سے آ جاتا ہے, کبھی 1 ماہ کے لیے آ جاتا ہے, کوئی کچھ دن کے لیے اپنا پیارا. سچ بتائیں دل کی کیا حالت ہوتی ہے, کوئی بازار کی ایسی چیز نہ ہے جو چھوڑ دیں, وہ بھی ہم لے آتے ہیں, کہتے نہیں میرے ابا پہلی بار آئے ہیں, میرے چچا پہلی بار آئے ہیں, میرے سسر پہلی بار آئے ہیں. کیا حالات ہوں گے اس وقت جب بندے کو اللہ سبحانہ تعالیٰ کا دیدار ہوگا. صرف یہ اس کو مزہ آئے گا جس نے دنیا میں اللہ کو پانے کی طلب کی. اللہ کے نبی کی دعاؤں میں ایک دعا ہے, اللہم انی اسألک لذت النظر الی وجھک, اللہ میں تیرے چہرے کو دیکھنے کی لذت کا تجھ سے سوال کرتی ہوں. کبھی ہم نے یہ دعا مانگی تشہد کی دعاؤں میں؟ ہم کئیوں کو دیکھنا چاہتے ہیں جو گلوکاروں سے پیار کرتے ہیں, وہ ان کی ایک جھلک دیکھنے کے لیے مرتے ہیں. کچھ اداکاروں کچھ کرکٹرز کو دیکھنے کے لیے تڑپتے ہیں. کیا مثال ہے, کبھی اللہ کے نبی کے لیے بھی تڑپ ہے؟ اللہ کی بات تو اور ہے. اللہ اکبر, اللہ کے چہرے کا دیدار یہ مانگنے والی چیزوں میں سے اس کو مانگے. اور اللہ سبحانہ تعالیٰ کہتا ہے ایسے لوگوں کو جب یہ سب مل جائے گا تو پھر وہی کیفیت جس کو اللہ نے آگے کہا کہ وجوہ یومئذ ناظرہ الی ربہا ناظرہ, وجوہ یومئذ نادرہ, کچھ چہرے اس دن کتنے چمک رہے ہوں گے کیونکہ وہ اپنے رب کو دیکھنے والے ہوں گے. اپنے پیاروں کے بیچ میں جا کے نا بندے کے چہرے کی چمک ہی بڑھ جاتی ہے. کئی لوگ پاکستان سے جب واپس آتے ہیں نا تو میں نے آزمایا کہ لوگ کہتے ہیں آپ بہت فریش ہو کے آئے ہیں, جو سسٹرز آتی ہیں نا ان کو لوگ کہتے ہیں. تو میں سوچتی ہوں کہ وہاں تو یہ گرمی کھا کے آئی ہیں اتنی, اور بازاروں کے دھکے کھا کے آئی ہیں, مٹی اتنی آئی ہوگی, یہ چمک کس کی ہے؟ وہ پیاروں کی محبت کی چمک ہوتی ہے. جن بیویوں کو شوہروں کی محبت ملتی ہے نا ان کے چہرے پہ ایک چمک آ جاتی ہے, اور جو بیچاری ترستی ہیں نا وہ کملائی کملائی رہتی ہیں. شادی کے بعد لڑکیاں کیوں نکھر جاتی ہیں؟ پیار ملتا ہے, توجہ ملتی ہے. تو اصل محبت اللہ سے پانے کی ہے. اللہ ہمیں وہ دے دے اور ہم اس کو پھر اس کی قدر بھی پہچانے. ولا يرهق وجوههم قتر ولا ذلہ, نہ مسلط ہوگی ان کے چہروں پہ سیاہی اور نہ ذلت. چہروں پہ سیاہی کس بات کی؟ سارے غم کلک وہ کل کالک تو اتر گئی. دیکھیے جو اللہ سے پیار کرتا ہے نا وہ زندگی میں اپنے چہرے کا اتنا کانشیس نہیں ہوتا, اور سچی بات ہے کر بھی نہیں سکتا. وہ اس چہرے کو نہیں چمکا سکتا, وہ نام اعمال کو چمکاتا ہے. دل تو سب کا ہی کرتا ہے نا, کئی موقع آپ نے خود بھی دیکھے ہوں گے. آپ کہتے ہیں یہ سارے کام ختم ہو جائیں گے نا اس عید کی پارٹی یا اس تکمیل کی پارٹی سے پہلے میں نے اپنا فیشیل کرانا ہے. کبھی کرایا ہوگا کبھی نہیں کرایا ہوگا, کیونکہ نہیں ملتا وقت. کسی ایک ہی چیز پہ ہم جھکیں گے نا, لیکن اللہ تعالیٰ کہتے ہیں کہ وہاں ان کے چہروں پہ غبار نہیں ہوگا. اور غبار ایک اور وجہ کا بھی ہوتا ہے, ریگریٹ, کام نہ کرنے کی ندامت چہرے سے دکھتی ہے. اردو میں بھی آپ کہتے ہیں اس کا رنگ فق ہو گیا, پیل ریفلیکشن, اس کا رنگ کالا پڑ گیا, غم سے وہ سیاہ ہو گیا. اللہ کہتا ہے کہ انہوں نے زندگی میں کمائیاں کی ہیں, ان کے چہرے وہاں چمک رہے ہیں. اولئک اصحاب الجنۃ ہم فیہا خالدون, یہ جنت میں جانے والے ہیں اور اس میں ہمیشہ رہیں گے. اپنے لیے بڑی پیاری دعا کریں, اپنے ماں باپ اپنی اولادوں کے لیے کریں کہ اللہ میں ان میں کرنا. ماں ہر وقت تو خوشیاں مل رہی ہیں, ایک نیکی کے بدلے میں 10-10 ہزار 70 ہزار, تو دل تو کھلیں گے نا. لیکن اب ایک دوسرا بد نصیب گروہ بھی ہے, آیت 27, والذین کسبوا السیئات, اور جن لوگوں نے برائیاں کمائیں. سوچئے چند سیکنڈ کے لیے, کون سی سیئات ہے؟ یہاں دیکھیے بڑے بڑے ذنب نہیں ہیں, ذنوب کہتے ہیں بڑے گناہوں کو, سیئات ہوتی ہے مسٹیکس, شارٹ کمنگ, چھوٹے گناہ, لیکن وہ اتنے کیے کہ یوز ٹو ہو گیا, لائف سٹائل بن گیا. جزاؤ سیئات بمثلہا, تو ان کے لیے بدلہ ہوگا برائی کا ویسا ہی, بس ایکول, نو ایکسٹرا. وَتَرْحَقُهُمْ ذِلَّةٌ, اور ان کے چہروں پر ذلت چھا جائے گی. مَا لَهُمْ مِنَ اللَّهِ مِنْ عَاصِمٍ, نہیں ہوگا انہیں اللہ کی پکڑ سے کوئی بھی بچانے والا. عاصم لفظ کبھی بھی کسی کا اگر ہو تو نام ٹھیک لیا کرے. عین اور الف کے ساتھ معنی بدل جاتا ہے. پیچھے آپ نے آصفہ پڑھا, ادھر بھی یہی بات تھی نا, عین اور الف سے معنی بدلتا ہے. تو عین سواد میم کہتے ہیں آسما, بچانے کو. یہ جو اردو میں لفظ ہے نا فلاں کی عصمت, عزت کے لیے آتا ہے نا, وہ بھی یہ لفظ ہے. تو عاصم بچانے والا, کیا ماننے والا, یعنی کسی کو ڈیفینڈ کرنے والا وہاں کوئی نہیں ہوگا. چہروں کا حال کیا؟ کانما اغشیت وجوہہم قطعم من اللیل مظلما, گویا کہ ان کے چہروں پر تاریک رات کے ٹکڑے اڑا دیے گئے ہوں, اتنے کالے ہو جائیں گے جہنمی جیسے. قطعم من اللیل, کالی رات سوچے جس میں ایک ستارہ بھی نہ ہو، بادل بھی نہ ہو. میں ہر سال جب بھی اس آیت کو پڑھتی ہوں، جب بھی جہاں بھی موقع ملتا ہے اس کو، تو میرے ذہن میں ایک ہی لفظ آتا ہے، کالا توا. توے پہ بار بار روٹی پکتی ہے، کیسا ہو جاتا ہے؟ سیاہ ہو جاتا ہے. غم اور دکھ کی وجہ سے ان کے چہرے سیاہ ہو چکے ہوں گے. اولئک اصحاب النار، یہی لوگ ہیں جو جہنمی ہوں گے. ہم فیہا خالدون، اس میں ہمیشہ رہیں گے. دنیا میں چہروں کو چمکانے اور گورا کرنے کے لیے تو کتنے انتظام تھے، لیکن نامہ اعمال کی سختی چہروں پہ آ گئی. قطر، زبردستی چھانے کو کہتے ہیں، جبرن چھا جانا، ایسا غبار جس میں سیاہی بھی ہو. قطار کہتے زبردستی چھانے کو. سورۃ عبس کی آیت 40 اور 41 میں آتا ہے، علیہا غبرا ترحقہا قطرا، کہ ان کے چہروں پہ غبار ہوگا. اب آپ یہ ساری آیتیں سن تو رہے ہیں میرے ساتھ، کچھ کہنے کو دل چاہتا ہے ان آیتوں کو پڑھتے ہوئے؟ میں آج جان کے کچھ بات ہی نہیں کر پا رہی. میرا دل کر رہا ہے کہ یہ قرآن کے لفظ اتنے اسٹرانگ ہیں کہ میرے ان کمزور لفظوں کی اور ان باتوں کی کوئی ضرورت ہی نہیں ان کو. اتنا اسٹرانگ میسج ہے، سیلف ایکسپلینیٹری، خود سمجھ آ رہی ہے باتیں کہ زندگی کے پیچھے بھاگ رہے ہیں اللہ کو ناراض کر کے، فرائض کو چھوڑ کے، تو انجام سے آئی ہے. اور اگر اللہ کی طرف بھاگ رہے ہیں، اللہ کے راستوں میں آ رہے ہیں، تو اللہ یدو کو ملا دار السلام. یہاں پہ یہ تقابل پورا ہوا ہے آیت 27 پہ. ہم سب اپنے لیے عمل کی باتیں لے لیں. جو چیز کل نہیں رہنی اس کو آج ہی چھوڑ دو. کوئی مانگتا ہے نا چیز، چھینتا ہے تو تکلیف سے دیتا ہے بندہ، اپنے ہاتھ سے دیتے ہیں نا تو آسانی سے دیتے ہیں. اس دنیا کی ہر نعمت ایسے ہی ہے. کوئی ایسا جوڑا سوچئے نیا، شادی کا جوڑا، کسی کو ہاتھ نہیں لگانے دیتا بندہ. کتنے لفافوں میں لوگ پیک کر کے دلہن کا جوڑا لاتے ہیں، پھر ایک دفعہ جب پہنا جاتا ہے پھر اس کی قدر تھوڑی کم ہو گئی، پھر کہیں ایک آدھ دفعہ اور پہن لیا، اب رکھیں کہاں، الماریوں میں جگہ کوئی نہیں. پھر پاکستان چلا گیا، 10 سال وہاں پڑا رہا سوٹ کیس میں، کیونکہ نشانی ہے. اور ایک وقت آ جاتا ہے کہ جان چھڑاتے ہیں تو جان نہیں چھٹتی. ایسی ہی کہ نہیں؟ گھر خوبصورت ہے، اب کوئی بھی چیز دیکھیں جو آج لا رہے ہیں، خوبصورت ہے. مال سے جا کے کوئی چیز سجا لے، واو، ہائے، پہن لیا. سویٹر مثال ہے، مزہ آیا، اچھا، نیا ہے، خوبصورت ہے، نرم ہے. ایک دو بار پہننا، کہتے ہیں دھو لے. جو ہی دھوتے ہیں حال کیا ہوتا ہے؟ پہلے ہی برا جاتی ہے. دھلی چیز کی تو کوئی قدر ہی نہیں، باہر پہننے لی تو وہ رہتی نہیں ہے چیز. اور ایک وقت آتا ہے کہ ہم پھر اس کو ماسیوں کو دیتے ہیں. آج گھر میں اگر کوئی پرانے کپڑے رکھے ہوئے نا آپ کے، کبھی ہوتے ہیں نا کہ آپ نہیں پہن رہے یا کسی کو دینے کے لیے رکھے، تو گھر جا کے اس کیبنٹ کو کھولے. کوئی ایسا جوڑا جو دل سے اتر چکا ہے، اس کو یوں پکڑے اور سوچیں، کبھی یہ مجھے کتنا پسند تھا، اس کو پانے کے لیے میں نے کتنی ایفرٹ کی، آج اس کی میری نظر میں کیا اوقات ہے. یہی ہم سب کے ساتھ دن بدن ہو رہا ہے. جو جوان بچے ماں باپ کے سامنے چلے جاتے ہیں نا، وہ نئے جوڑوں کی طرح، چھین لیا کسی نے آپ کا جوڑا، آپ ترستے، ہائے یہ جوڑا چلا گیا. اور بوڑھے ہو کے جو جا رہے ہیں نا، وہ پرانے جوڑوں کی طرح جاتے ہیں، چلو شکر ہے گھر کا کمرہ خالی ہوا، اما جی نے بھی یہ لیا ہوا تھا کمرہ، ابا جی کی کھانسی کی کھان کھان سے جان چھٹ گئی. منہ سے کوئی نہیں کہتا الحمدللہ، اور ہمارے کلچر میں تو کوئی بھی نہیں سمجھتا بھی نہیں ہوگا. ہمارے تو بوڑھے جتنے بوڑھے ہوتے ہیں اتنے قیمتی ہوتے ہیں، لیکن دنیا کا دستوری یہی ہے. پیکنگ، شاپنگ، گھر جب شاپنگ آتی ہے اس کو دیکھیں. آپ گروسری لے کے آتے ہیں، باقیوں تو چھوڑ دیں، کیا گھر میں رونق آ جاتی ہے جب گروسری آتی ہے. اور آئے بھی اگر 2-4 دن کے فرق سے کہ چیزیں ختم ہو گئی ہیں، فریج بھی بھر گیا، بچے بھی خوش، سب وہی خوبصورت جوس کا بیگ اور پیک ٹریش میں پھینکتے ہو کا کیا لگتا ہے؟ یہ ٹریش کیا ہے؟ یہ کل کی دنیا ہے، آج کی لاشیں، چھلکے، گندگی. انڈوں کے چھلکے دیکھیں تو آپ کو دنیا کی حقیقت سمجھ آ جائے گی. ہم سب بس گزر رہے ہیں، لیکن آگے جا کے اصل مل رہے. اللہ تعالیٰ نے اس دنیا میں ہمیں مایوس نہیں کیا، صرف کر کے لو کہ آگے کے لیے بچا کے رکھو. اب آخری دو آیتیں سبق کی، جس میں ورسٹ ترین, یعنی ورسٹ کو مطلب یہ کہ سب سے زیادہ ناکام انسان دنیا کے اعتبار سے بھی مشرک, اس کی بات ہے. غور سے سنیے گا, اس میں بھی بہت بڑی بات ہم سب کے لیے. آپ نے دیکھا کہ سبق کی پہلی آیت کیا تھی, وَإِذَا زَقْنَا النَّاسَ, نعمتیں ملی, اللہ کو یاد رکھا, بھولے, نعمت گئی, یاد کیا, نعمت واپس آ گئی تو بھول گئے, وہ کون سا شرک تھا؟ اس کو لکھتے ہیں شرک فی التصرف. مشکل لفظ ہے تو چھوڑ دے, لیکن شرک صرف قبر کے آگے یا بت کے آگے کھڑے ہونے کا نام نہیں ہے, یہ وہ شرک ہیں جو ہمیں نہیں دکھتے. اسی طرح اللہ تعالیٰ یہاں ایک اور قسم کے شرک کی بات کرتے ہیں, وَيَوْمَ نَحْشُرُهُمْ جَمِيعًا, اور جس دن ہم ان سب کو جمع کریں گے, کن کو؟ جو دنیا کے پیچھے پڑے ہوئے تھے, اصحاب النار, اور ترحقہم الذلہ, اور برے کام کرنے والوں کو, کسب و سیئات والوں کو, شرمندہ, ندامت, حسرت اور افسوس والوں کو. پھر کیا کریں گے؟ ثم نقول للذین اشرکوا, پھر ہم کہیں گے ان لوگوں کو جنہوں نے شرک کیا, نیچے لکھ لیجیے مشرک, جنہوں نے شرک کیا ہوگا, ہم ان کو کہیں گے مکانکم انتم وشرکاؤکم, کھڑے ہو جاؤ اپنی جگہ پر, تم بھی اور تمہارے شریک بھی. جیسے کسی کو کہتے ہیں ہینڈز اپ, سٹینڈ اپ, ہلنا نہیں, ڈونٹ موو, وہی بات ہے. مشرک اور جن کو شریک بنایا تھا, ان دونوں کو کھڑا کر دیا گیا. اب کیا ہوگا اس کے بعد؟ فَزَيَّلْنَا بَيْنَهُمْ, پھر ہم ان کے درمیان پھوٹ ڈال دیں گے. زَيَّلْنَا کا جو لفظ ہے نا, زال زوال سے ہے, جو اردو میں ہم بولتے ہیں نا, زوال آئے گا, پھوٹ کے معنوں میں ہے, تفرقہ ڈال دیں گے, ایک دوسرے پہ لان تان کریں گے. وَقَالَ شُرَكَاؤُهُمْ, اور ان کے شریک کہیں گے, مَا كُنْتُمْ إِيَّانَا تَعْبُدُونَ, تم تو ہم کو پوجا ہی نہیں کرتے تھے. اچھا, یعنی صاف انکار ہو رہا ہے کہ تم تو نہیں ہمارے پیچھے پھرتے تھے. اچھا, پھر اللہ کہتے ہیں 29 میں, فَكَفَا بِاللَّهِ شَهِيدًا بَيْنَنَا وَبَيْنَكُمْ, بس اللہ کافی ہے گواہ کے طور پر ہمارے اور تمہارے درمیان, اِن كُنَّا عِبَادَتِكُمْ لَغَافِلِينَ, ہم تو تمہاری اس عبادت سے بالکل ہی بے خبر تھے. صاف لگ رہا ہے نا کہ وہ پتے جن پہ تکیہ تھا وہ ہوا دینے لگے, ساری زندگی جن کے چڑھاوے چڑھائے, جن کی نیازیں بانٹی, کھیریں پکا کے کھلائی, جن کے قبروں پہ جا کے روتے دھوتے تھے, وہ کہتے ہیں تم نے تو کبھی ہمارے لیے کچھ کیا ہی نہیں. خیر, آیت 30 دیکھے گا, ہنالک تبلو کل نفس ما اسلفت, اس وقت ہر جان کو پتا چل جائے گا کہ اس نے آگے کیا بھیجا. وردو الی اللہ مولاہم الحق, اور وہ لوٹا دیے جائیں گے اس اللہ کی طرف جو ان کا حقیقی مولا ہے. وَدَلَّنْهُمَّا كَانُوا يَفْتَرُونَ, اور گم ہو جائے گا ان سے وہ سب کچھ جو وہ جھوٹ باندھتے تھے, یعنی جن کی شفاعت کی امیدیں تھیں وہ سب چھوڑ دیں گے. خواب تھا جو کچھ کے دیکھا, جو سنا افسانہ تھا, جن کی امیدوں پہ یہ غلط کام کیے تھے ان میں سے کوئی ان کی مدد نہیں کرے گا. اب اس کو تھوڑا سا دیکھ لیتے ہیں کہ دنیا میں جن کو پوجا جاتا ہے وہ کون ہوتے ہیں اور لوگوں کے ساتھ کیا ہوگا. عموماً دیکھیے کہ لوگ جن کو پوجتے ہیں نا, اس میں سب سے پہلے وہ لوگ ہوتے ہیں جو نیک ہوتے ہیں اپنے وقت کے نبی, جس میں سب سے بڑی مثال تھا حضرت عیسیٰ علیہ السلام کی ہے. نیک تھے نا, انہوں نے نہیں کہا مجھے پوجنا. اور سورت مائدہ کے آخر میں ہم کہانی سن بھی چکے, قیامت کے دن وہ اس کے لیے بہت پریشان ہوں گے کہ کہیں اللہ ہم سے نہ پوچھ لے. اسی طرح آپ دیکھیے قوم نوح کے جو بت تھے, بدھ, سوا, یہوس, نصر وغیرہ. آج کے دور میں چند نام ہیں بزرگوں کے, ہم میں نہیں زیادہ جانتی, لیکن جیسے آپ دیکھیے کہ داتا ہجویری لوگ کہتے ہیں, یا عبد القادر جیلانی, یا اسی طرح جن کو لوگ غوث پاک کہتے ہیں. مجھے نہیں پتا ان کی حقیقت زیادہ, لیکن ان میں سے اکثر نیک لوگ تھے جن کی ساری زندگی توحید اور قال اللہ اور قال رسول کی دعوت پہ گزری, لیکن لوگ شخصیت پرستی میں کھو گئے, انہی کو خدا بنا دیا اور بات پلٹ گئی. میں نے آج بھی اس سسٹر جن سے بات کی, میں نے ان کو بتایا, میں نے کہا کہ آپ کو پتا کہ جو آپ کا دھرم ہے, ہندو دھرم ہے نا ان کا, تو میں نے کہا کہ آپ کا جو دھرم ہے نا, آپ کو پتا کہ یہ آپ کے جو فور فادرز تھے نا انسسٹر, وہ کبھی مسلمان تھے. پھر ادھر بھی ہو سکتا ہے یہ جن کو اپنے بڑے کہتے ہیں وہ اپنے دور کے نبی ہوں, لوگوں نے ان کو پوچھنا شروع کر دیا اور ان کی تعلیمات کو چھوڑ دیا. تو پہلی صورت میں اگر دیکھیں نا کہ نیک لوگوں کو لوگوں نے پوجا ہوگا تو پھر ان کا تو ان سے بیزار ہونا صاف ظاہر ہے, کیونکہ وہ زندگی میں کہہ کے ہی نہیں گئے تھے ان کو. ٹھیک ہے, تو ان معبودوں کو تو اللہ نہیں پکڑے گا, ان کو جانے دے گا, اور جنہوں نے پوجا تھا ان کو پکڑ لے گا. دوسری قسم کے وہ لوگ ہوتے ہیں جو زندگی میں پیر بن جاتے ہیں. پچھلے آپ کو دکھائے تھے کچھ واقعہ سورہ اعراف میں نا, قبریں بنا لی, اپنے درگاہیں بنا لی, زندگی بھر گدی نشین رہے, مرنے کے بعد اپنی قبر وہاں ڈال دی. ایسے لوگوں کے ساتھ پھر اللہ کا معاملہ مختلف ہوگا. اسی طرح کچھ لوگ فرشتوں کو پوچھتے ہیں, ان کو بھی بچا لیا جائے گا, فرشتوں کو تو اللہ نہیں پکڑے گا. تو یہ بات کہہ کے بتا دیا گیا کہ جو جس کے پیچھے جاتا ہے آنکھیں کھول کے جائیں. نیک ہے تم بھی نیک بنو, یہ تو نہیں کہا کہ تم انمت علیہم کو پکڑو, بلکہ صراط الذین انمت علیہم, تم بھی اس راستے پہ چلو جس پہ باب عبد القادر جیلانی چلتے تھے. تم بھی نیکیاں کرو, تم بھی نیک بنو, تم بھی مجاہدے کرو, تم بھی توحید کا پرچار کرو. ہم شارٹ کٹس چاہتے ہیں, تو اللہ تعالیٰ وہاں بالکل پھوٹ ڈلوا دے گا. بڑی لڑائیاں ہوں گی میدان محشر میں. اللہ تعالیٰ ہم سب کو بچائے. ماں کن تم یا نہ تعبدون, جن کے پیچھے بھاگتے رہے وہ بے نیاز ہو گئے. اور اس کو اگر شرک ہلکے درجے کا کر لیں جو امت مسلمہ میں عمومی ہے, تو اللہ کو ناراض کر کے لوگوں کے پیچھے بھاگنے والے اس دن پریشان ہوں گے کہ وہ جن کو خوش کرنے کے لیے اللہ کو ناراض کیا, آج وہ ہمارے کہاں بن گئے. کوئی بن بھی گیا تو کام کیا کرے گا, وہ تو خود پکڑا ہوا ہے. قیامت کے دن تو بندہ اپنا کسی کا نہیں رہے گا, دوسروں کا کیا ہوگا. تو خلاصہ کیا پورے سبق کا, اللہ کی ذات نمبر ون, ٹاپ موسٹ پرائیورٹی, لیسٹ نہیں. بس اس کے اوپر ہر بات ٹھیک ہے, اللہ معافیاں بھی دے گا, اللہ ہماری کمیاں بھی دور کرے گا. لیکن اگر اللہ نمبر ٹو پہ آ گیا صرف, میں نہیں کہتی دس پہ, ون سے صرف ٹو پہ آتا ہے نا, تو اللہ کہتا ہے کھڑے رہو اپنی جگہوں پہ اور تم اپنے کاموں کو کرو. اللہ تعالی ہم سب کو ظاہری باطنی ہر طرح کے شرک سے بچائے اور عمل کی توفیق عطا فرمائے. اپنی اصلاح کریں, اور علاج ایک ہی ہے, اس دین کو عام کریں گھروں میں بھی اور باہر بھی. اللہ تعالی اس میں ہمارا حصہ ڈال دے. کوئی سوال, کوئی بات, شیئرنگ, کیا سیکھا آج کے سبق سے؟ جی روحہ آپ آئیے, آج جلدی سے آ جائیں, اور ادھر سے کوئی آ جائے. اس لائن میں کون آنا چاہتا ہے آپ میں سے؟ جی آپ آئیے. کوثر جی نہیں آنا, اچھا بھی مجھے معاف کر دیں, اتنا زبردست سیر حل سارے لایا کہ مجھ سے غلطی. تو کوئی بات نہیں, آپ کے نیبرز کو پکڑ لیتے ہیں. عائشہ آپ آئیے, بس پکڑے گئے. جی آ جائیے جلدی سے. اور ادھر سے اس لائن میں کوئی آنا چاہتا ہے اپنی خوشی سے, آنٹی نورین کے علاوہ؟ یہ لے جی, آپ آئیے. آنٹی ہما کی ساس ہے نا, آپ آئیے.
بسم اللہ الرحمن الرحیم. بس مجھے بار بار یہی خیال آ رہا تھا جب میں سن رہی تھی, میں مجھے بس یہی تھا کہ میں کہاں کھڑی ہوں. اور جب دو گروپس کا ذکر ہو رہا تھا تو مجھے بار بار یہی لگ رہا تھا کہ میں دونوں میں اپنے آپ کو دیکھ رہی تھی. اینڈ آئی کوڈ ایکچولی, اتنی پکچرسک طریقے سے اللہ سبحانہ تعالیٰ نے تصویر کھینچی ہے کہ وہ آپ کو لگ رہا تھا کہ آپ کے سامنے بالکل ہو رہا ہے دونوں چیزیں, اور آپ کے ہاتھ میں ہے, اس وقت آپ کے پاس ٹائم ہے کہ آپ کس گروپ میں شامل ہونا چاہتے ہیں. تو وہ مجھے, میں ایکسپریس تو نہیں کر سکتی بہت صحیح طریقے سے, لیکن اٹ واز ریئلی ہٹنگ ہوم ٹو می ان دا سینس کہ یہ میرے ساتھ ہوگا. اور لٹرلی آئی کوڈ ایکچولی سی دیٹ ہیپننگ, اینڈ دا فیئر ایز ویل کہ پتہ نہیں کہاں ہوں گی. اللہ تعالیٰ ہمت دے اور توفیق دے کہ ان لوگوں میں شامل ہو سکے جو سکسیزفل ہیں. اور ساتھ میں جو آیت کا نمبر تو مجھے یاد نہیں, لیکن جس میں اللہ تعالیٰ نے بتایا تھا کہ رین جس طرح زمین پہ, سوکھی زمین پہ
24 اینڈ 25,
اور جس طرح ویجیٹیشن ہوتی ہے, اور اس کے بعد پھر پورا اس کا جو ایک پکچر کھینچی تھی, تو وہ ایک انسانی زندگی کے ڈفرینٹ فیزز جو ہیں وہ بالکل میرے سامنے بہت سارے لوگوں کی زندگی اسٹیپ بائی اسٹیپ آنکھوں کے آگے سے گزر رہی تھی کہ بالکل ایسا ہی ہوتا ہے اور ایسا ہی ہو رہا ہے میرے اپنے ساتھ بھی. اور سون آئی ول آلسو بی لائک, وہ ہے نا وہ حبیتت کا جو لفظ پہلے ہم پڑھ چکے ہیں کہ وہ گھاس پھوس پیر رکھ کے جس کے اوپر گزر جاتے ہیں, ہمارا وہی حشر ہونے والا ہے. اور پھر اٹ ول بی ٹو لیٹ فار اس ٹو ڈو اینی تھنگ, ٹو انویسٹ اینی تھنگ ان دا فیوچر. بس یہی میں نے شیئر کرنی تھی.
السلام علیکم و رحمۃ اللہ وبرکاتہ.
جی ختم ہو گئی. ذرا پلیز ریپلے کریں. ریپلے کا بٹن کہاں سے دبتا ہے؟ ہاں انگلش میں کہہ دو. بولنی نہیں آتی مجھے, سمجھ نہیں آتی. جی
السلام علیکم. وعلیکم السلام. سمجھ تو نہیں آ رہی میں کہاں سے شروع کروں, تو میں آپ لوگوں سے تھوڑی سی شیئرنگ کروں گی. کل جیسے ہم ایسے ہمارے جاننے والے ہیں فوت کی پہ گئے ہیں, مجھے ایسے سنتے تو ہمیں تو یہی پتہ چلتا ہے کہ میں اپنی فیلنگ آپ کو بتا رہی ہوں, مجھے تو یہی ہوتا ہے کہ نہیں یہ ہر آیت جو ہے نا ہمارے اوپر ہی ہے. ہم پڑھتے تو جو دین سارا کی باتیں ہیں, مگر ہمیں مجھے ایسے فیل ہوتا ہے کہ نہیں یہ ہمارے اوپر ہی ہے. کبھی میں اپنے آپ کو یہ کہتی ہوں کہ نہیں مجھے کچھ سمجھ نہیں آ رہا ہے, کبھی کہتی ہوں نہیں یہ تو وہی ہم بھی تو یہی کر رہے ہیں. اللہ تعالیٰ ہم سب کو ہدایت دے دے, مجھے بھی, میں اپنے آپ کو بھی ساتھ. جیسے بہت ساری جہالت ہے ہم لوگوں میں,
میں نے تھوڑی سی ریکارڈنگ بھی کی تھی, وہ جو کل ایک گانا کوئی پوئم سے پڑھ رہے تھے نا ڈیڈ باڈی کے پاس, تو میں نے اس کو ایسی میں نے کہا دیکھو یہ کر کے, میرے لیے وہ فرسٹ چیز تھی فرسٹ ٹائم. کل اصل میں ہم ایک ایسی ڈیتھ فیونرل تھا تو ادھر گئے تھے, آپ کو پتہ ہی یہاں سے آپ لوگوں میں سے اٹھ کے گئے تھے, تو پھر وہاں گئے تو ڈیڈ باڈی رکھی ہوئی تھی اور عورتیں ان کے ارد گرد گھوم رہی تھیں, یعنی ایسے چکر جیسے ہوتا ہے نا ہلکا لگا کر, تو پھر وہ کچھ گا رہی تھی. میں نے فرسٹ ٹائم سنا, اب پتہ نہیں اس میں دو ایک چند سیکنڈ کی ایسی میں نے اپنے سمجھنے کے لیے کی کہ وہ سانگ کی صورت میں کچھ کہہ رہی تھی. شاید اب آگے آئے گی تھوڑی سی آواز آئے گی. پڑھو لا الہ رسول اللہ ایس رونو بخشی یا اللہ, اور یہ پورا سانگ کی طرح گا رہی تھی. اور آپ دیکھیں کہ اتنا مجھے صدمہ تھا اپنے اوپر, دکھ تھا میں کہ میں آج میں اس بہن کی میں ان کی فنرل پہ کیوں آئی ہوں, مجھے حق ہے. پتہ نہیں میری یہ جو بھی بہن تھی ماں تھی کون تھی, زندگی میں کتنے موقع آتے کہ میں ان کے پاس جاتی ان کو بتاتی, اور حال بھرا ہوا. اور یقین کریں ہم جیسے لوگ ہیں کچھ نہیں پتا, بس قرآن اور حدیث سننے کے علاوہ ہر وہ کام ہم کرتے ہیں ایسے وقتوں پہ, کھانے بھی پکتے ہیں, صرف ڈر سننا نہیں مشکل لگتا ہے سب کو. اور عورتوں کو ڈانٹ ڈانٹ کے لوگ چپ کرا رہے تھے کہ چپ کرو اللہ. ایک مائی اماں تھی, کوئی نماز بیچ میں ہوئی تو وہ پڑھ رہی تھی, تو مجھے اس بیچاری خاتون پہ رحم آ رہا تھا. وہ شکر ان کی آواز اتنی اونچی نہیں تھی کیونکہ میرے وہ پاس ہی تھی, سب جگہ نہیں جا رہی تھی, تو وہ واقعی جیسے کبھی کوئی بڑے ڈانٹتے ہیں نا کہ اللہ کو اللہ سے ڈر جاؤ, مسجد میں بیٹھی ہو باتیں تو نہ کرو. عورتیں باتیں کر رہی ہیں, ڈیڈ باڈی پڑی ہوئی ہے, یہ تو یہ پڑھ رہے تھے, اور پیچھے جو عورتیں تھیں وہ میں نے خود میں تو ظاہر کے کھڑی تھی نا کہ دیکھ رہی تھی کیا ہو رہا ہے, تو سب دیکھ رہے تھے. تو لٹرلی عورتیں ینگ لڑکیاں کافی تھی اس میں, تو آپس میں ہنس بھی رہی تھی باتیں بھی کر رہی تھی, اور ڈر اور عورتیں مرد سب مکس, اور کیا کچھ یعنی اب میں کیا کہوں. مجھے صرف اپنے اوپر رونا آیا, میں نے ان کو بھی ڈانٹا جو مجھے لے کے گئے تھے. میں نے کہا آپ لوگ مجھے کسی کے مرنے پہ کیوں لے کے جاتے ہو, ان کی زندگی میں لے کے جاؤ. آج ایک بہن چلی گئی, اب یہ پیچھے والے بیٹھے ہیں, آج اس حالات میں ہم سے سنیں گے کیا. اور جب شروع کیا بےچارے اماں سے, میں نے کہا تم تلاوت شروع کرو, تو یہ تھوڑا بولنے لگی, تو ایک اماں جی آئیں کہیں گی بیٹا بے ادبی ہوتی ہے لوگ سن نہیں رہے, تو پھر کس سے بولنا, پھر بہن جو سنیں گے نا ادھوں گل کرنا. یعنی قرآن چلا تو بے ادبی, باقی سب کچھ ہوتا رہا. نہیں وہ کھانا کھل گئے نا تو پھر وہ کھانا بھی کھانا, تو یہ تو سواب ہے نا ایک دوسرے کا کھانا کھانا. اس طرح کے حالات ہیں, بڑا میرا دل بوجھل ہوتا ہے. مجھے وہ نہیں برے لگتے, وہ بھولے معصوم لوگ ہیں. واللہ ہی مجھے اپنے اوپر اور آپ سب پہ آتا ہے کہ ہم سب کیوں نہیں زندگی میں لوگوں کے پاس جاتے. تو بہرحال دعا کیجئے جو چلے گئے ہیں ان کی اللہ بخشش کرے, اور جو دنیا میں ان کو ہدایت سے جوڑ دے. تھوڑی سی سیریز تھی جو ہم نے دی, اگر کل 100 بھی سیریز ہوتی تو ساری بڑھ جانی تھی. تیاری کے ساتھ جائیں تو واقعی بہت زیادہ فائدہ ہوتا ہے. جی آپ ام صدر جی. وعلیکم ارم پیچھے والے مائک دے دو. جی ضرور. اور
بالکل لوگ ایسے گانے بالکل, میں نے کل جو فیل کی نا آپ کے سیٹ ہونے تک میں بول رہی ہوں, یعنی جو میں کل میں نے اسی طرح ایک دو میلاد بھی اٹینڈ کیے ہیں, درس کے باہر نہیں ہم جاتے ہیں, ہر موقع اللہ نے دکھا دیا لوگوں کا نا, تو میں نے کل وہاں کھڑے ہو کے یہ چیز سوچی کہ لوگوں کے دل میں ارج تو ہے کچھ کرنے کی, فطرت ہے, تو نہیں ملتا نا تو ہر موقع پہ انہوں نے کوئی گانے سے مراد کوئی نشید بنا لیا ہے, کوئی طریقہ بنا لیا ہے کہ جو کرنا ہے اور بس اس پہ لگنا ہے. جی آپ بات کریں صدر جی. وعلیکم السلام.
یہ سن کے بہت ڈر لگا کہ جب اللہ تعالیٰ انسان کو ڈیل دیتا ہے, اور میں نے واقعی اپنے دل سے یہ دعا مانگی کہ اللہ کسی کو بھی اس سچویشن میں لا کے نہ کھڑا کرنا کہ وہ اللہ اس دنیا کی آسائشوں اور اس کے اندر جو ہمیں رنگا رنگ چیزیں نظر آتی ہیں اس میں ہم پوری طرح سے پھنس جائیں. اور میں نے اپنے لیے اور اپنے سب بہن بھائیوں کے لیے, آنے والی نسلوں کے لیے, اپنی اولادوں کے لیے بھی دل سے دعا مانگی اس کے لیے. اور ایک اور بات جو میں شیئر کرنا چاہتی ہوں کہ میں ابھی تھوڑے مہینے پہلے اپنی بھتیجی کی شادی پہ پاکستان گئی. میرے گھر میں یہ ڈھولک چیزیں یہ نہیں ہوتی, کبھی بھی نہیں ہوتی تھی, مہندیوں کے فنکشنز یہ وہ میری فیملی میں الحمد للہ یہ نہیں ہوتے, لیکن پتہ نہیں میں نے ہی جا کے شوق سے یہ کہا کہ نہیں ہم نے یہ تو نہیں کرنا, لیکن میں نے اپنی اس بھتیجی کے لیے نا پیلا سوٹ بنانا کہ اچھا لگتا پہنا ہوا, کہ میرے ذہن میں یہ نہیں تھا کہ یہ کہاں سے گناہ ہے یا کیا ہے, اور میں نے خود جا کے بنوا کے اس کو پہنایا کہ نہیں یہ بہت پیارا لگتا ہے, کہ دلہن پیاری لگتی ہے اس میں, کہ بس اس سینس سے, یہ نہیں کہ اچھا یہ ہندوؤں کی رسم ہے یا کچھ. تو آج یہ سن کے مجھے واقعی بہت دکھ تکلیف ہوا کہ میں نہ جانتے ہوئے بھی اس گناہ میں کس طرح شامل ہو گئی, کہ شیطان نے مجھے کس طرح اس کی طرف دھکیلا. اور مجھے میں وہ تصویریں بھی دیکھتی ہوں, اپنی بھتیجی کی تصویریں کھینچ کے لائی ہوں, اور وہ الحمد للہ ظاہر ہے کہ میری بیٹی ہے, تو مجھے وہ اتنی پیاری لگ رہی ہے, اور مجھے ایسی لگے کہ نہیں پیلے جوڑے میں وہ بہت پیاری لگ رہی ہے. اور آج مجھے سخت افسوس ہے کہ میں نے اس طرح کیوں کیا, کہ بس اپنی دل کی فیلنگ تھی جو میں بتانا چاہ رہی تھی آپ کو.
آپ دیکھیے کیا
اللہ تعالیٰ ہمیں بچائے.
ایک تو میں آپ کو یہ کہوں کہ آج اتنے دن بعد آپ کی آواز اس ہال میں دے سن کر میرا دل بھرا ہے. اللہ آپ کو صحت عافیت سے انشاءاللہ بالکل آپ سب آگے اپنی جگہ پہ جہاں آپ کا علاج ہونا ہے. لیکن یقین کریں ہم صرف اپنے پیاروں ہی کے ہاتھوں بکتے ہیں. اللہ تعالیٰ سب کو بچا کے رکھے, ہم سب کو اپنی خوشیوں غموں کو اللہ کے ساتھ رکھنے والا بنائے. اور اللہ لا تقتلنا بغضبک ولا تہلکنا بعذابک وعافنا قبل ذلک. سبحانك اللهم وبحمدك اشهد ان لا اله الا انت استغفرك واتوب اليك. بریک آپ لوگوں کی, آپ نماز اینڈ پہ ہی پڑھا کریں گے تاکہ آپ کی تدویر کا بھی وقت ہو جائے, اور آپ لوگ کوئکلی بریک لیجیے, انشاءاللہ اس کے بعد پھر ہم لوگ تدویر پہ آئیں گے.
جزاکم اللہ خیرن کثیر واسن الجزا. الحمد للہ جی ماشاء اللہ, آپ سب لوگوں کی کمنٹس اور آپ سب کی پارٹیسپیشن پڑھ کے اور اندازہ ہو رہا ہے کہ الحمد للہ ہر دن کی طرح یہ قرآن کا لیسن بھی بہت ایمان افروز تھا ہم سب کے لیے. جی الحمد للہ رب العالمین, اصل میں اس دار السلام کی ہی ہم نے سب نے کوشش کرنی ہے, اسی کی طرف ہم نے دوڑنا ہے انشاءاللہ. جی الحمد للہ رب العالمین, بالکل ٹھیک ہے. تو انشاءاللہ ایسا کرتے ہیں کہ آپ لوگ اب یہ مجھے بتائیں کہ آج آپ لوگوں کو بریک نہ دیں, بیکاز اب صرف 17 منٹس رہ گئے, اگر آپ ابھی بریک لیں گے تو کچھ سمجھ نہیں آتی, بات صحیح نہیں. اسٹریچ دے دیتے ہیں 3 منٹس کا, زندگی کے ہر لمحے کی قدر کرو, آخرت کو سوار ہوں. اور آپ کا بیان بہت غفلتوں پر ایسے کام جو اللہ سبحانہ کو پسند ہے, ٹھیک ہے. تو ان شاء اللہ تعالیٰ ٹائم اس طرح سے اوپر ہو جاتا ہے کہ پھر اب سمجھ میں نہیں آتی. ان شاء اللہ آپ لوگ ایسا کریں کہ جی بالکل 3 منٹس کا اسٹریچ لے لیں, ٹھیک ہے. پھر اس کے بعد انشاءاللہ میں واپس آتے ہیں. 3 منٹس کا اسٹریچ ہے.
اللهم لك الحمد أنت نور السماوات والأرض.
اللهم لك الحمد.